देखिए भाई आगे सबक वहिया अयिल इजाफतु बि तकदीरि हर्फिल जर्रि मानवियतुन अय मनसूबतुन इलल माना लिअन्नहा तुफीदु मानन फिल मुजाफि तारीफन औ तख्सीसा वलफजियतुन अय मनसूबतुन इलल लफ्ज़ फकत दून अल माना लिअदम सिरायतिहा इलैही। भाई गुज़श्ता सबक में साहिब काफिया ने आपको मुजाफिले के बारे में बतलाया था और साहिब काफिया ने मुजाफिले की वो तारीफ की जो इमाम सीबवे के मजहब के मुताबिक है। इमाम सीबवे और बाकी नहवी जो हैं उनमें फर्क है मुजाफिले की तारीफ में। आम नहवी हजरात के नजदीक याद रखिए मुजाफिले वो है जिसका मुजाफ हमेशा इसम होगा। मुजाफिले गुलाम उजैदीन, ये जैदीन है मुजाफुन इले, इसकी तारीफ कर रहे हैं कि मुजाफिले वो इसम है जिसकी तरफ किसी, ये आम नहवियों के नजदीक जिसकी तरफ किसी दूसरे इसम की निस्बत की जाए, जैसे गुलाम उजैदीन, देखो गुलाम की निस्बत जैद की तरफ की जा रही है और नीज वहां हर्फे जर मुकद्दर होगा। जबकि इमाम सीबवे का मजहब यह है कि मुजाफ का इसम होना जरूरी नहीं, मुजाफ इसम भी हो सकता है और फेल भी हो सकता है। और नीज वो फरमाते हैं कि हर्फे जर का मुकद्दर होना जरूरी नहीं बल्कि हर्फे जर मुकद्दर भी हो सकता है और लफ्जों में भी हो सकता है। लिहाजा आम नहवियों के नजदीक गुलाम उजैदीन ये आपस में मुजाफ और मुजाफिले हैं, जबकि मररत बिजैदीन ये आपस में मुजाफ और मुजाफिले नहीं बल्कि ये बिजैदीन ये जार मजरूर है भाई। जबकि इमाम सिबवे के नजदीक गुलाम उजैदीन ये जैदीन भी मुजाफिले और मररत बिजैदीन ये वाला जैदीन भी मुजाफिले है भाई। और फिर इन्होंने आपको बतलाया था कि इजाफत के अंदर कभी हर्फ जर मुकद्दर होता है और उस हर्फ जर के मुकद्दर होने की शर्त यह है कि मुजाफ इसम होना चाहिए और उसको तनवीन या कायम मकाम तनवीन से खाली किया गया हो इस इजाफत की वजह से। तो साहिब जामी ने फिर तशरीह की थी और बतलाया था कि हर्फ जर की तकदीर में मुजाफ का इसम होना जरूरी, इसलिए क्योंकि अगर मुजाफ फेल होगा तो फिर हर्फ जर का जाहिर करना जरूरी है, जैसे मररतु बिज़ैदीन। और नीज ये जो तनवीन या कायम मकाम तनवीन है, याद रखो कायम मकाम तनवीन जो है ये नूने तस्निया और नूने जमा को कहते हैं, ये कायम मकाम तनवीन है। तो ये जो तनवीन होती है और ये जो नून है जो तनवीन का कायम मकाम है ये किसी इसम के ताम होने की अलामत होती है। तनवीन के जरिए या इस नून के जरिए कोई इसम ताम हो जाता है और पता चल जाता है कि इसकी आगे किसी और इसम की तरफ इजाफत नहीं हो रही। लेकिन जब अरब इरादा करते हैं कि दो कलिमों को मिलाकर इस तौर पर कि पहला कलीमा जो है वो दूसरे कलीमे से तारीफ अखज कर ले या तख्सीस अखज कर ले या उसमें तख्फीफ आ जाए, तो जब अरब इन दो कलीमों को इस मकसद के लिए मिलाने का इरादा करते हैं तो फिर उससे तनवीन और कायम मकाम तनवीन जो है उसको पहले कलीमे से गिरा देते हैं और उसको फिर उस दूसरे कलीमे के जरिए उसको मुकम्मल करते हैं, यानी उस दूसरे कलीमे के जरिए उसको ताम करते हैं। तो वो इसम जो पहले तनवीन और कायम मकाम तनवीन के जरिए ताम हो रहा था अब दूसरे इसम के जरिए ताम होता है। और मकसद क्या होता है इस तनवीन को हटाकर दूसरे इसम के जरिए क्यों ताम किया, ताकि ये पहला इसम दूसरे इसम से तारीफ तख्सीस या तख्फीफ जो है वो अखज कर ले, उसके लफ्जों में तख्फीफ आ जाए भाई। फिर उसके बाद साहिब जामी ने आपको बतलाया कि आम नहवी जो हैं उनके नजदीक ये जो इजाफत लफ्जी होती है इसके अंदर हर्फ जर मुकद्दर नहीं होता। मैंने आपको बतलाया था इजाफत दो किस्म पर है, एक इजाफत लफ्जी और एक इजाफत मानवी। इजाफत लफ्जी यह है कि सीगा सिफत का हो और मुजाफ हो अपने मामूल की तरफ। दो शर्तें हैं, पहली शर्त यह कि मुजाफ जो है वो सिफत का सीगा होना चाहिए, और सिफत के सीगे से मुराद सिर्फ तीन सीगे हैं, यानी इसमें फाइल, इसमें मफूल और सिफत मुशब्बा। तो यह सिफत का सीगा हो और मुजाफ हो अपने मामूल की तरफ, और मामूल से मुराद सिर्फ फाइल और मफूल हैं, बाकी मामूल मुराद नहीं है। तो सीगा सिफत का हो और मुजाफ हो अपने मामूल की तरफ, यह इजाफत लफ्जी है, यानी दोनों शर्तें उसमें होनी चाहिए। और अगर ऐसा न हो तो फिर वो इजाफत मानवी है, चाहे सीगा सिफत का ही ना हो सिरे से, या सीगा तो सिफत का हो लेकिन अपने मामूल की तरफ मुजाफ न हो, तो ये सब इजाफत मानवी है। तो इजाफत लफ्जी की मिसाल जैसे जारिबु जैदिन, असल में क्या था, जारिबुन जैदन, ये जैदन मफूल भी ही था, फिर इस जैद की तरफ अजारिब की इजाफत कर दी गई, जारिबु जैदिन। तो ये जारिब इसमें फाइल है यानी सिफत का सीगा है, और मुजाफ हो रहा है अपने मामूल यानी अपने मफूल बिही की तरफ, तो ये इजाफत लफ्जी है। और इसके अलावा जो है वो इजाफत मानवी हैं, चाहे वो सीगा ही सिफत का ना हो सिरे से, जैसे गुलामु जैदिन, ये गुलाम ये सिफत का सीगा ही नहीं, ना ये इसमें फाइल है, ना इसमें मफूल है, और ना सिफत मुशब्बा। या सीगा तो सिफत का हो लेकिन अपने मामूल की तरफ मुजाफ ना हो, जैसे मुसारिउ मिस्रिन, किसी शहर का पहलवान। मैंने बतलाया था आपको मुसारा कहते हैं, ये जो कुश्तियों का खेल है इसको क्या कहते हैं, मुसारा भाई, और इसमें एक दूसरे को पिछाड़ा जाता है, एक दूसरे को गिराया जाता है। तो ये जो पिछाड़ने वाला है, गिराने वाला है, इसको कहते हैं मुसारिउ। तो मसलन जैद और अमर का मुकाबला है, तो अमर ने जैद को गिराया, तो हम कहेंगे अमरुन मुसारिउ जैदिन, अमरुन के अमर ने जैद को पिछाड़ दिया, जैद को गिरा दिया। तो असल में क्या था, अमरुन मुसारिउन जैदन, मुसारिउन इसमें फाइल और जैदन उसके लिए मफूल भी ही, फिर इसकी तरफ इजाफत कर दी गई, तो मुसारिउ जैदिन। ये मुसारिउ सीगा भी सिफत का है और मुजाफ है अपने मामूल की तरफ, तो ये इजाफत लफ्जी हुई। लेकिन अगर ये मफूल भी ही की जगह हम कोई और लफ्ज ले आए, तो फिर सीगा तो सिफत का रहेगा लेकिन फिर अपने मामूल की तरफ मुजाफ नहीं होगा, तो फिर ये इजाफत लफ्जी न रहेगी बल्कि इजाफत मानवी बन जाएगी। मसलन मुसारिउ जैदिन के बजाय आप कहते हैं मुसारिउ मिस्रिन। अब मिस्र शहर, ये तो जर्फ है, जगह है, तो ये तो मुसारिउ के लिए न फाइल है और ना मफूल भी ही है, तो मुसारिउ मिस्रिन ये इजाफत मानवी हो गई। सीगा सिफत का ही है लेकिन अपने मामूल की तरफ मुजाफ नहीं। तो साहिब जामी ने आपको बतलाया था कि ये जो इजाफत लफ्जी है इसके अंदर नहवियों के नजदीक हर्फ जर मुकद्दर नहीं होता। तो मालूम हुआ ये जो मुसारिउ जैदिन, मुसारिउ जैदिन या जारिबु जैदिन कहें, जारिबु जैदिन कहें या मुसारिउ जैदिन, ये जो इजाफत लफ्जी है इसमें जो मुजाफिले है यानी जैद मुसारिउ जैदिन या जारिबु, इसके अंदर जो मुजाफिले है माकबल में जो मुजाफिले की तारीफ की, ये उससे खारिज है, क्योंकि उस मुजाफिले की क्या तारीफ की कि उसके लिए हमेशा हर्फ जर या लफ्जों में होगा या मुकद्दर होगा, और यहां तो हर्फ जर ना लफ्जों में है और ना मुकद्दर है भाई, तो ये तारीफ उसको शामिल नहीं। लेकिन साहिब काफिया ने जो आगे तकसीम की वही मानवीयतुन व लफ्जीयतुन, इससे बज़ाहिर यही होता है कि यही जमीर वो जो इजाफत बतकदीर हर्फ है उसकी तरफ राजे है। इन्होंने क्या कहा था कि इजाफत बतकदीर हर्फ की शर्त क्या है कि मुजाफ इसम होना चाहिए, कि मुजाफ इसम होना चाहिए, तो ये जमीर उसको राजे है। और इसकी तकसीम कर रहे हैं आगे मानवीया और लफ्जिया की, इसका मतलब है साहिब काफिया के नजदीक इजाफत लफ्जी में भी हर्फ जर मुकद्दर होता है। और यहां पर तो सिर्फ कलाम जाहिर यह है लेकिन जबकि इसकी जो शरह लिखी काफिया की अल्लामा इब्ने हाजिम ने खुद, उसके अंदर तो उन्होंने साफ लफ्जों में कहा है कि वो इजाफत जो तकदीर हर्फ के साथ होती है वो दो किस्म पर है, एक लफ्जिया और एक मानविया। वहां तो साफ लफ्जों में कह दिया कि ये इजाफत बतकदीर हर्फ ही की किस्म है, ये इजाफत लफ्जिया। तो मालूम हुआ साहिब काफिया के नजदीक इजाफत लफ्जिया में भी हर्फ जर मुकद्दर होता है, लेकिन साहिब काफिया ने कहीं पर यह बयान नहीं किया कि कौन सा हर्फ जर मुकद्दर होता है इजाफत लफ्जिया में और किस तरह मुकद्दर होता है, उसको उन्होंने कहीं भी बयान नहीं किया। हां, बाज उलमा ने तकल्लुफ करते हुए फिर उसका जवाब देने की कोशिश की और उन्होंने कहा कि जब सिफत के सिगे की इजाफत हो अपने मफूल की तरफ तो वहां लाम मुकद्दर होगा। क्या होगा? तो जारिबु जैदिन किस माना में है? जारिबुन ले जैदिन के माना में है। और ये लाम क्यों लाया गया? भाई जारिब तो बराह रास्त जैद में अमल कर सकता है, जारिब तो बरा जारिबुन जैदन, ये तो बराह रास्त जैदन को नसब दे रहा है। मैंने बतलाया था कि ये जो फेल हैं ये बाज औकात बराह रास्त मफूल बिही में अमल करते हैं और उसको नसब देते हैं, और बाज औकात बराह रास्त अमल नहीं कर सकते तो फिर हर्फ जर का सहारा लिया जाता है, और जिस पर हर्फ जर दाखिल हो वो भी मफूल भी ही है, अलबत्ता उसको मफूल भी ही गैर सरीह कहते हैं। जैसे ज़रबतु ज़ैदन बिल आसा, ये ज़ैदन ये भी मफूल भी ही, और बिल आसा ये जो आसा है ये भी मफूल भी ही, अलबत्ता एक में ज़रबतु ने बराह रास्त अमल किया और नसब दिया, ये है मफूल भी ही सरीह। सरीह का क्या माना? साफ लफ्जों में, यानी साफ लफ्जों में इसको फेल नसब दे रहा है, ये इसका मफूल भी ही है। और एक ज़रबतु ज़ैदन बिल आसा, ये अल आसा भी ज़रबतु के लिए मफूल भी ही है लेकिन ये गैर सरीह है, यानी साफ लफ्जों में ये मफूल भी ही नहीं, साफ लफ्जों में तो ये जार मजरूर है लेकिन हकीकत में ये क्या है? मफूल बिही ही है। मालूम हुआ कि फेल और सिफत के सीगे मफूल बिही में कभी बराह रास्त अमल करते हैं और कभी बवास्ता हरफे जर के अमल करते हैं, लेकिन हरफे जर तब लाते हैं जब बराह रास्त अमल न कर सके। और जारिबुन जैदन, यहां तो जारिबुन बराह रास्त जैदन मफूल बिही को नसब दे रहा है और उसी की तरफ फिर आपने इजाफत कर दी जारिबु जैदिन, तो लिहाजा यहां कोई हर्फ मुकद्दर नहीं। लेकिन बाज़ उलमा फरमाते हैं लाम मुकद्दर है। भाई लाम कैसे मुकद्दर है? ये तो बराह रास्त जैद के अंदर अमल कर सकता है, मफूल बिही में अमल कर सकता है। तो वो जवाब देते हैं कि यहां पर हर्फ जर लाम मुकद्दर है जिसको आमिल की तकवीयत के लिए लाया गया है, यानी आमिल के अमल को कुव्वत देने के लिए लाया गया है, उसके अमल को कवी बनाने के लिए लाया गया है। और याद रखो ये लाम तकवीयत भी कलाम अरब में इस्तेमाल होता है, जैसे रदीफा लकुम, रदीफा लकुम, ये रदीफा ये बराह रास्त मफूल भी ही को नसब देता है, लेकिन देखो यहां पर रदीफा लकुम ये कुम जो मफूल भी ही है इस पर लाम तकवीयत दाखिल किया गया। तो कभी कभार एक फेल जो मफूल बिही को बराह रास्त भी नसब दे सकता है फिर भी लाम ले आते हैं उसके अमल में कुव्वत पैदा करने के लिए। तो चुनाचे बाज उलमा ने कहा कि यहां पर भी जारिबुन अगरचे बराह रास्त मफूल बिही में अमल कर सकता है लेकिन लाम मुकद्दर है और वो लाम तकवियत है जो इसके अमल को कुव्वत देने के लिए लाया गया जी। लेकिन बहरहाल ये है तकल्लुफ ही साहिब जामी फरमाते हैं जी। और तकल्लुफ की वजह ये लिखते हैं मुहशी हजरात कि भाई अगर लामे तकवियत लाया गया था तो उसको तो लफ्जों में जाहिर होना चाहिए था, जैसे रदीफा लकुम, देखो लामे तकवियत है लेकिन लफ्जों में जाहिर है, और आप क्या कह रहे हैं कि वो लाम यहां पर मुकद्दर है भाई। तो बहरहाल ये तकल्लुफ ही है। तकल्लुफ किसे कहते हैं? बात बनाना, बात बन ना रही हो लेकिन जोर लगाकर बनावटी तौर पर बात को बनाने की कोशिश करना, तो ये बहरहाल है तकल्लुफ ही भाई। तो मालूम हुआ जब सिफत की इजाफत मफूल की तरफ हो तो वहां लाम मुकद्दर होता है, बाज ने कहा इजाफत लफ्जी में, और अगर सिफत की इजाफत अपने फाइल की तरफ हो जैसे अल हसनुल वजही, मैंने तफसील बयान की थी कि यह असल में क्या था, मसलन जाअनी ज़ैदुन अल हसनो वजहूहू, अल हसनो वजहूहू, जैदुन मौसूफ है और मारिफा है तो अल हसन उसकी सिफत भी मारिफा लाई गई अलिफ्लाम के साथ, और आगे वजहूहू ये इसका फाइल है, اور آپ نے پڑھا ہے کہ جیسے فعل کے لیے فاعل یا نائی فاعل ضرور چاہیے، صفت کے صیغے کے لیے بھی فاعل یا نائی فاعل ضرور چاہیے، لیکن فاعل یا نائی فاعل ایک ہی آئے گا، یا ضمیر آئے گی یا اس میں ظاہر. تو یہاں پر الحسن کا فاعل اس میں ظاہر وجہ آ گیا، لہذا معلوم ہوا اب اس کے اندر ضمیر نہیں ہے، ورنہ تو فاعل دو بن جائیں گے، الحسن کے اندر ہوا ضمیر کو بھی فاعل بنائیں، آگے وجہ کو بھی فاعل بنائیں، یہ تو دو فاعل ہو جائیں گے، اور فاعل دو نہیں ہو سکتے بھائی، فعل ایک ہی فاعل یا نائی فاعل کو رفع دیتا ہے. تو جب الحسن کے لیے وجہ آگے فاعل آ گیا تو اب الحسن کے اندر ضمیر نہیں ہے، اور الحسن صفت کس کی ہے؟ زید کی. تو الحسن صفت مشبہ اپنے فاعل سے مل کر شبہ جملہ ہو کر یہ صفت ہو رہی ہے زید کے لیے، اور فعل اور شبہ فعل کو یا جملہ یا شبہ جملہ کو جب بھی کسی چیز سے ربط دینا ہو درمیان میں ربط ضروری ہے، تو اسی لیے وجہ کے آخر میں یہاں ضمیر لائی گئی، اس کے ذریعے ربط آ رہا ہے. الحسن کے اندر تو کوئی ضمیر نہیں، تو وجہ کے ساتھ ہاں ضمیر جوڑ دی گئی جو زید کو راجع ہے. بات سمجھ میں آ گئی. تو پھر اس کے بعد اس کی طرف اضافت کا ارادہ کیا گیا، تو الحسن وجہی، تو صفت کی اضافت ہوگی کس کی طرف؟ اپنے فاعل کی طرف، توجہ ہے. اور جب اضافت ہو گئی تو اب الحسن کے لیے فاعل تو ضرور چاہیے، وجہ تو مضاف الیہ بن گیا، تو اب فاعل ضرور چاہیے، تو اسی کے اندر ہوا ضمیر آ گئی، یعنی کوئی ایسا اسم جس کو صفت یا فعل رفع دے. اور الحسن وجہی، یہ وجہی کو تو یہ رفع نہیں دے رہا، یہ تو مضاف الیہ بن چکا ہے، تو ایک اسم چاہیے جس کو یہ فعل یا صفت کا صیغہ رفع دیا کرے اور اس کے لیے فاعل بنے. تو لہذا پھر اس کے اندر ہوا ضمیر نکال لی، جب ہوا ضمیر نکال لی تو یہ ضمیر اب زید کو راجع ہے، اب ربط آ گیا، تو اب وجہ کے آخر میں ہا ضمیر کی ضرورت نہ رہی، تو اس کو ختم کر دیا. اور وجہ سے کس کا چہرہ مراد تھا؟ زید کا چہرہ، اور وہ معرفہ تھا. تو جب آپ نے اضافت ختم کی تو وجہ کو کس سے بدل دیا؟ الوجہ سے بدل دیا، کیونکہ الوجہ پر بھی الف لام داخل ہے، یہ معرفہ ہے، اور الف لام کے ذریعے بھی کسی چیز کی طرف اشارہ ہوتا ہے، تو یہاں پر بھی الوجہ سے کس کا چہرہ مراد ہے؟ زید کا چہرہ مراد ہے، تو یہ مضاف الیہ بن گیا، جاءنی زیدن الحسن الوجہ، جاءنی زیدن الحسن الوجہ. دیکھو الوجہ یہ مضاف الیہ بن گیا، صورت سمجھ میں آ گئی. تو یہ صفت کی اضافت ہے اپنے فاعل کی طرف. تو اس کے اندر صاحب جامی نے آپ کو بتلایا کہ بعض علماء نے تکلف کر کے کہا کہ یہاں پر من بیانیہ محذوف ہے، یہ اضافت من کے ساتھ ہے، کیونکہ جاءنی زیدن الحسن، آیا میرے پاس وہ زید کہ الحسن جو اچھا ہے، تو اس اچھا ہونے میں ابہام تھا کہ زید کس اعتبار سے اچھا ہے، علم کے اعتبار سے اچھا ہے، دولت کے اعتبار سے اچھا ہے، اخلاق کے اعتبار سے اچھا ہے، یا چہرے کے اعتبار سے اچھا ہے، تو اس میں ابہام تھا. تو آگے الوجہ نے آ کر کیا کر دیا؟ ابہام کو دور کر دیا. تو گویا الحسن الوجہ کس معنی میں ہے؟ الحسن من حیث الوجہ، چہرے کے اعتبار سے اچھا ہے. اس پر پھر بعض نے اشکال کیا کہ معلوم ہوا الحسن میں پہلے ابہام تھا، پھر الوجہ کے ذریعے وہ ابہام کیا ہو گیا؟ دور ہو گیا. تو یہ تو اس کے اندر تخصیص آ گئی. کیا آ گئی؟ تخصیص آ گئی. جیسے غلام رجلین، غلام پہلے عام تھا لیکن جب رجلین نکیرہ کی طرف اضافت کی تو معرفہ تو نہ بنا لیکن تخصیص اس میں آ گئی. تو یہاں بھی الحسن عام تھا، پھر الوجہ کے ذریعے اس میں کیا آ گئی؟ تخصیص آ گئی. تو اس کا تو مطلب ہے کہ آپ نے تو ہمیں بتایا تھا کہ اضافت لفظیہ یہ نہ تعریف کا فائدہ دیتی ہے اور نہ تخصیص کا. اس کا مطلب ہے نحویوں کی یہ بات درست نہیں ہے، کیونکہ الحسن الوجہ کے اندر آپ نے خود بیان کر دیا کہ یہ الوجہ تخصیص پیدا کر رہا ہے الحسن کے اندر. تو اس کا جواب بھی دیا تھا صاحب جامی نے کہ بھئی یہ تخصیص اضافت سے پہلے ہی آ چکی ہے، اضافت نے کوئی نئی تخصیص کا فائدہ نہیں دیا. کس طرح تخصیص آ چکی ہے کہ ذرا اضافت توڑ دیں، ذرا پہلے والی صورت پر لے آئیں، جاءنی زیدن الحسن وجہہ، میرے پاس زید آیا الحسن وجہہ کہ اچھا ہے اس کا چہرہ. ابھی دیکھو آپ نے اضافت نہیں کی، وجہہ فاعل ہے الحسن کے لیے، اضافت ابھی نہیں کی، لیکن اس وقت بھی تخصیص آ چکی ہے. कि अल हसन से अजैद अच्छा है, क्या चीज अच्छी है जैद की, वजहू उसका चेहरा। तो देखो इजाफत से पहले ही अल हसन के अंदर तख्सीस आ चुकी है, तो जब इजाफत की तो कोई नई तख्सीस नहीं आई। मालूम हुआ इजाफत लफ्जी सिर्फ लफ्जों में तख्फीफ का फायदा देती है, वो तख्सीस वगैरह का कोई फायदा नहीं देती। अब आइए आज के सबक पर भाई, देखिए भाई आगे कहते हैं वहिया अयल इजाफतु बि तकदीर हर्फिल जर्री मानवियतुन अय मनसूबतुन इलल माना लिअन्नहा तुफीदु मानन फिल मुजाफ तारीफन औ तख्सीसा वलफ्जियतुन अय मनसूबतुन इलल लफ्ज फकत दूनल माना लिअदम सिरायतिहा इलैह। अब बयान करने लगे हैं इजाफत मानविया और इजाफत लफ्जिया को भाई। सबसे पहले वजह तस्मिया जिक्र फरमा रहे हैं साहिब जामी। साहिब काफिया तकसीम करेंगे कि देखो मतन सिर्फ क्या है, वहिया मानवियतुन व लफ्जियतुन, और ये इजाफत जो बतकदीर हर्फ होती है जहां हर्फ जर मुकद्दर होता है, ये या मानविया होगी या लफ्जिया होगी, ये है साहिब काफिया की इबारत। लेकिन दरमियान में साहिब जामी वजह जिक्र फरमा रहे हैं कि इजाफत मानविया को मानविया क्यों कहते हैं और लफ्जिया को लफ्जिया क्यों कहते हैं। चुनांचे फरमाते हैं कि मानविया जो है इसके अंदर ये जो या है ये निस्बत वाली है, जैसे लाहौर की तरफ किसी चीज की निस्बत करनी हो तो आप कहते हैं लाहौरी युन, लाहौरी युन यानी लाहौर वाला, लाहौर की तरफ मंसूब, और मुअन्नस जात हो तो आप कहते हैं लाहौरियतुन, लाहौरियतुन। तो यहां पर भी ये जो इजाफत है इसके साथ गोलता जुड़ी हुई है, ये मुअन्नस है तो ये मानविया और लफ्जिया इस इजाफत की सिफत है, और ये मानविया इसके अंदर या निस्बत वाली है। अल इजाफतुल मानवियतु, वो इजाफत जो माना की तरफ मंसूब है, जैसे लाहौरियतुन का क्या माना था, वो चीज जो लाहौर की तरफ मंसूब है, तो अल इजाफतुल मानवियतु, तो इजाफत मानविया यानी वो इजाफत जो माना की तरफ मंसूब है, और अल इजाफतुल लफ्जियतु वो इजाफत जो लफ्जों की तरफ मंसूब है। तो इजाफत मानविया को मानविया इसलिए कहते हैं कि इस इजाफत की वजह से माना के अंदर फायदा हासिल होता है तारीफ या तख्सीस का। गुलामुन नकिरा महज था, ना इसमें तारीफ है ना तख्सीस, लेकिन जब हमने जैद की तरफ इजाफत की तो गुलाम उजैदिन, तो ये गुलाम का लफ्ज भी क्या बन गया, मारिफा बन गया। देखो इस माना के अंदर फायदा आ गया। और नीस अगर नकेरा की तरफ इजाफत करें नकेरा की, जैसे गुलाम रजुलिन, गुलाम उन पहले आम था, दुनिया के हर गुलाम पर सादिक आ रहा था, लेकिन गुलाम रजुलिन जब कहा तो अब सिर्फ मर्दों के गुलाम पर यह लफ्ज सादिक आएगा, औरतों के गुलाम पर सादिक नहीं आएगा। तो देखो इस गुलाम के अंदर तख्सीस आ गई। तो इजाफत मानविया जो है मुजाफ के माना में तारीफ या तख्सीस का फायदा देती है, तो ये तारीफ या तख्सीस के माना का फायदा देती है, इसलिए इसको क्या कहते हैं, इजाफत मानविया। और जबकि इजाफत लफ्जिया वो माना के अंदर कोई फायदा नहीं देती, वो सिर्फ लफ्जों के अंदर तख्फीफ का फायदा देती है कि मुजाफ से तनवीन या कायम मकाम तनवीन यानी नूने तस्निया और जमा गिर जाते हैं, इसलिए उसको क्या कहते हैं, इजाफत लफ्जिया, कि वहां इजाफत सिर्फ लफ्जों के अंदर फायदा दे रही है, माना में कोई फायदा नहीं, माना में ना तारीफ आ रही है और ना तख्सीस आ रही है। जबकि इजाफत मानविया में मुजाफ के माना के अंदर जो है तारीफ या तख्सीस आ जाती है। तो कहते हैं वहिया अयल इजाफतु बि तकदीर हर्फिल जर्री, हिया जमीर का मर्जिअ बतला रहे हैं कि हिया जमीर किसको राजे है, इजाफत ब तकदीर हर्फ जर जो पीछे बयान की उसको राजे है। तो कहते हैं वहिया अयल इजाफतु बि तकदीर हर्फिल जर्री, यानी वो इजाफत जो तकदीर हर्फ जर के साथ हो, मानवियतुन अय मनसूबतुन इलल माना, वो किसकी तरफ मनसूब है, यानी वो जो मनसूब है माना की तरफ, लिअन्नहा तुफीदु मानन फिल मुजाफी, इसलिए क्योंकि ये जो इजाफत है ये फायदा देती है मानन एक माना का, फिल मुजाफी मुजाफ की जात में। मुजाफ की जात में एक माना का फायदा देती है। भाई कौन से माना का? कहते हैं तारीफन औ तख्सीसन, तारीफ का या तख्सीस का फायदा देती है। तो चूंकि ये माना के अंदर फायदा देती है लिहाजा इसलिए इसको क्या कहते हैं? इजाफत मानवी। व लफ्जियतुन, और दूसरी इजाफत लफ्जिया है जो तकदीर हर्फ जर के साथ हो। ऐ मनसूबतुन इलल लफ्ज फकत, यानी वो जो सिर्फ लफ्जों की तरफ मनसूब है, दून अल माना, माना की तरफ मनसूब नहीं है। लिअदम सिरायतिहा इलैही, सिरायतिहा की हा जमीर राजे करें इजाफत को। लिअदम सिरायतिहा इसलिए क्योंकि ये इजाफत सिरायत नहीं करती। सिरायत का माना है पहुंचना, पहुंचना। लिअदम सिरायतिहा क्योंकि ये इजाफत पहुंचती नहीं है। इलैही ऐ इलल माना, इलैही की हा ज़मीर किसको राजे करें? माना को। क्योंकि ये इजाफत, ये जो इजाफत लफ्जिया है, ये माना तक नहीं पहुंचती, यानी इसका फायदा माना तक नहीं पहुंचता। इसका फायदा माना तक नहीं पहुंचता, माना के अंदर कोई फायदा नहीं हासिल होता, सिर्फ लफ्जों के तक ही यह महदूद रहती है। क्योंकि यहां इत्तेसाल सिर्फ लफ्जों के एतबार से है, माना के एतबार से इत्तेसाल आया ही नहीं। मैंने बताया था यह तकदीर इन्फिसाल में है। जारिबो जैदिन, यूं समझो अभी भी जारिबुन जैदन ही है, जारिबुन जैदन बगैर इजाफत ही के है, यूं समझो। सिर्फ लफ्जों में तख़फीफ आई, तो जब इत्तेसाल सिर्फ लफ्जी है तो माना के अंदर कोई फायदा भी नहीं होगा, क्योंकि जिस किस्म का इत्तेसाल है फायदा भी उसी किस्म का। तो इजाफत लफ्जी में इत्तेसाल भी सिर्फ किस एतबार से होता है? लफ्जों के एतबार से होता है, माना के एतबार से इत्तेसाल नहीं होता। जबकि इजाफत मानवी में माना के एतबार से इत्तेसाल होता है। मुजाफ के माना के अंदर क्या आ जाता है? तारीफ आ जाती है या तख्सीस आ जाती है। तो कहते हैं लिअदमी सिरायतिहा इलैही, इसलिए क्योंकि ये जो इजाफत लफ्जिया है ये माना तक नहीं पहुंचती, यानी इसका फायदा जो है वो माना तक नहीं पहुंचता। आगे देखिए कहते हैं फल मानवीयतु अलामतुहा अन यकूनल मुजाफ। जी पहले मतन मतन सिर्फ देख लीजिए, कहते हैं फल मानवीयतु अन यकूनल मुजाफु गैर सिफतिन मुजाफतिन इला मामूलिहा। तवज्जो है, मान इजाफत मानविया जो है कि अयकून अल मुजाफ के मुजाफ जो है गैर सिफतिन मुजाफतिन इला मामूलिहा। यहां तर्जमा तवज्जो से सुन लेना भाई, उमूमन यहां तलबा तर्जमे में गलती करते हैं। देखो इबारत देखिए, अयकून अल मुजाफ गैर सिफतिन मुजाफतिन इला मामूलिहा, ये सिफत पर गैर का लफ्ज दाखिल है। तो तुलबा उमूमन तर्जमा यह करते हैं कि इजाफत मानविया वो है कि मुजाफ गैर सिफत हो, यानी सिफत ना हो, यानी सिफत ना हो। हालांकि मैंने बयान किया, गुज़श्ता सबक में भी आया था, अभी मैंने खुलासे में भी जिक्र किया कि इजाफत मानवी के अंदर मुजाफ सिफत का सीगा हो सकता है। जैसे मुसारिउ मिस्रिन, अब ये मुसारिउ ये इसमें फाइल सिफत का सीगा है, लेकिन अपने फाइल या मफूल की तरफ मुजाफ नहीं है बल्कि जर्फ की तरफ मुजाफ है, तो ये इजाफत लफ्जी नहीं है। इजाफत लफ्जी में तो क्या जरूरी? दो चीजें, सीगा भी सिफत का हो और मुजाफ हो अपने मामूल यानी फाइल या मफूल की तरफ। और ये मुसारिउ मिस्रिन, ये मुसारिउ सीगा तो सिफत का है लेकिन अपने मामूल यानी फाइल या मफूल की तरफ मुजाफ नहीं, तो ये इजाफतें मानवी है मुसारिउ मिस्रिन। तो तुलबा क्या तर्जमा करते हैं? अयकून अल मुजाफ गैर सिफतिन, के मुजाफ सिफत के गैर हो यानी सिफत ना हो। लेकिन यह तो दुरुस्त नहीं है, मुजाफ सिफत भी हो सकता है, जैसे मुसारिउ मिस्रिन ये इजाफत मानविया है। बात समझ में आ गई? तो फिर कैसे तर्जमा करेंगे? देखो जरा इबारत समझ लो, ये गैर का लफ्ज जरा हटा दें, सिफतिन मुजाफतिन इला मामूलिहा, गैर का लफ्ज हटा दें, सिफतिन सिफत हो, मुजाफतिन इला मामूलिहा और मुजाफ हो रही हो अपने मामूल की तरफ, ये कौन सी इजाफत है? लफ्जी सिफतिन मुजाफतिन इला मामूलिहा, सिफत का सिगा हो और मुजाफ हो अपने मामूल की तरफ, ये है इजाफत लफ्जी। और इस सारे पर गैर दाखिल कर दो, इसके अलावा जो भी है, सिफत का सीगा अपने मामूल की तरफ मुजाफ हो, उसके अलावा होना चाहिए मुजाफ, بات سمجھ میں آ گئی ہے؟ یوں دیکھو سنو ترجمہ بھائی، ان یکون المضاف غیر صفت، تو یوں ترجمہ نہ کریں کہ مضاف صفت کے غیر ہو، مضاف صفت نہ ہو، بلکہ یوں کہو مضاف ایسی صفت نہ ہو مضافت الی معمولیہا، جو اپنے معمول کی طرف مضاف ہو رہی ہو. اضافت معنویہ کسے کہتے ہیں؟ کہ مضاف ایسی صفت نہ ہو جو اپنے معمول کی طرف مضاف ہو. اب اس میں ساری صورتیں آ گئیں، چاہے سرے سے صفت ہی نہ ہو یا صفت تو ہو لیکن اپنے معمول کی طرح مضاف نہ ہو، وہ بھی اس کے اندر آ گیا. پھر دیکھیے ترجمہ، فل معنویتو، تو اضافت معنویہ جو ہے، ان یکون المضاف غیر صفت مضافت الی معمولیہا، کہ مضاف ایسی صفت نہ ہو جو مضاف ہو رہی ہو اپنے معمول کی طرف. اب اس کو شرح کے ساتھ دیکھیں، فل معنویت علامتها ان یکون المضاف فیها غیر صفت. بھئی فل معنویت متن کی عبارت تھی، فل معنویت ان یکون المضاف، المعنویت یہ ہے مبتدا، توجہ ہے، اور ان یکون المضاف یہ ہے اس کی خبر. لیکن یہاں تو مبتدا خبر میں مطابقت ہی نہیں ہے، خبر کا حمل مبتدا پر صحیح ہی نہیں ہے. کس طرح؟ معنویہ، یہ کس کی بات ہو رہی ہے؟ اضافت کی. معنویہ کیا ہوتی ہے؟ اضافت ہوتی ہے، توجہ ہے. اور اضافت نہ مضاف کو کہتے ہیں نہ مضاف الیہ کو کہتے ہیں، بلکہ مضاف اور مضاف الیہ کے درمیان جو جوڑ اور ربط ہے اس کو کیا کہتے ہیں؟ اضافت. تو مبتدا کیا ہے؟ فل معنویہ، تو مبتدا میں اضافت کی بات ہو رہی ہے، یعنی اضافت معنویہ، توجہ ہے. اور خبر میں کیا کہا؟ ان یکون المضاف غیر صفت، کہ مضاف ایسی صفت نہ ہو. مبتدا کیا؟ اضافت. اضافت معنویہ کی بات چل رہی ہے نا، تو مبتدا کون ہے؟ اضافت معنویہ. اور خبر میں کس کی بات شروع کر دی؟ مضاف کی بات شروع کر دی. تو مجھے بتائیے، کیا اضافت مضاف کا نام ہے یا اضافت مضاف الیہ کا نام ہے یا اضافت دونوں کے درمیان جوڑ کا نام ہے؟ اضافت مضاف اور مضاف الیہ کے درمیان جوڑ کا نام ہے، توجہ ہے. تو لہذا اضافت نہ تو وہ مضاف کو کہتے ہیں نہ مضاف الیہ کو کہتے ہیں، بلکہ مضاف کی جو مضاف الیہ کی طرف نسبت ہوتی ہے اس کو اضافت کہتے ہیں. تو معلوم ہوا فل معنویت، یہ ہے مبتدا، اس سے کیا مراد ہے؟ اضافت، اضافت معنویہ، توجہ ہے. اور خبر میں کیا کہا؟ ان یکون المضاف، خبر کے اندر مضاف کی بات شروع کر دی. تو اضافت تو مضاف نہیں ہے، تو لہذا یہاں خبر کا حمل مبتدا پر صحیح نہیں ہو رہا تھا. تو صاحب جامی نے بتلایا کہ یہ فل معنویت جو ہے اس مبتدا کی خبر ان یکون نہیں ہے، بلکہ یہاں ایک اور مبتدا محذوف ہے، ایک اور مبتدا، اور علامتها یہ ہے مبتدا، اور ان یکون المضاف یہ اس کے لیے خبر ہے. اور پھر یہ پورا جملہ علامتها ان یکون المضاف، یہ پورا جملہ آخر تک جو جا رہا ہے، یہ پورا جملہ مل کر یہ خبر بن رہا ہے مبتدا کے لیے. بات سمجھ میں آ گئی؟ اور مبتدا اور خبر میں کیا چاہیے؟ ربط چاہیے، کیونکہ خبر جملہ ہے. تو اسی لیے کہا علامتها، اس اضافت معنویہ کی علامت. تو یہ ہا ضمیر اس معنویہ کو راجع ہے. بات سمجھ میں آ گئی؟ تو ربط آ گیا. تو کہتے ہیں فل معنویت، تو اضافت معنویہ جو ہے علامتها، اس کی علامت یہ ہے کہ ان یکون المضاف فیہا غیر صفت، کہ اس کے اندر مضاف جو ہے وہ ایسی صفت نہ ہو. اس کے اندر مضاف ایسی صفت نہ ہو. صفت سے میں نے بتلایا تھا کون سی صفتیں مراد ہیں اضافت لفظی میں، اس میں فاعل، اس میں مفعول اور صفت مشبہ، وہی بیان کر رہے ہیں. غیر صفت قسم الفاعل والمفعول والصفت المشبہ تھی، یعنی جیسے کہ اس میں فاعل ہے اور اس میں مفعول ہے اور صفت مشبہ ہے، یعنی ایسی صفت نہ ہو مضافت الی معمولیہا جو مضاف ہو رہی ہو اپنے معمول کی طرف. اور معمول سے کیا بتلایا تھا؟ کیا مراد ہے؟ فاعل اور مفعول، وہی بیان کر رہے ہیں. ایسی صفت نہ ہو جو اپنے معمول کی طرح مضاف ہو، یعنی کہ فاعلہا او مفعولہا قبل الاضافتی، یعنی وہ جو اس صفت کا فاعل ہے یا اس صفت کا جو مفعول ہے قبل الاضافتی، اضافت سے پہلے. इजाफत से पहले जो फाइल या मफूल था उसकी तरफ इस सिफत की इजाफत न हो रही हो। भाई देखिए क्या तारीफ की साहिब काफिया ने कि इजाफत मानविया किसे कहते हैं, उसकी अलामत क्या है कि मुजाफ ऐसी सिफत ना हो जो मुजाफ हो रही हो अपने मामूल की तरफ। और आगे साहिब जामी तफसीर कर रहे हैं कि मामूल से क्या मुराद है, फाइल और मफूल कबल अल इजाफती, इजाफत से पहले। ये तफसीर इसलिए की करने की जरूरत पेश आई कि देखिए गुलाम जैदीन, गुलाम गुलाम मुजाफ जैदीन मुजाफुन इलै, तो आम तौर पर इसी तरह कहते हैं कि गुलाम ने ये जैद को जर दिया है, ये मुजाफ ने मुजाफिले को जर दिया है, तो मुजाफिले पर जर तो जरूर आता है, तो जब मुजाफ इसको जर दे रहा है तो मुजाफ हमेशा आमिल होगा मुजाफिले में, उसको जर देगा
जी।
मुजाफ क्या होगा, हमेशा आमिल होगा मुजाफिले में, तो मालूम हुआ मुजाफिले हमेशा मुजाफ के लिए मामूल होगा, मुजाफिले हमेशा मुजाफ के लिए मामूल होगा क्योंकि मुजाफ उसको जर दे रहा है। तो लिहाजा जहन में शुबा आता था मुजाफतिन इला मामूलिहा के सिफत अपने मामूल की तरफ मुजाफ हो रही हो, यह तो हमेशा होगा क्योंकि हर मुजाफिले क्या होगा, मजरूर होगा, तो वो तो उसका मामूल बन गया। तो साहिब जामी बतला रहे हैं कि नहीं, ये मामूल मुराद नहीं है कि मुजाफ अपने मुजाफिले को जो जर देता है, बल्कि इजाफत से पहले वो उसका मामूल हो यानी फाइल या मफूल हो। जैसे जारिबु जैदिन असल में क्या था, जारिबुन जैदन था, देखो इजाफत से पहले ये इसको नसब दे रहा था। या अल हसनुल वजही, अल हसनुल वजही असल में क्या था, अल हसनु वजहूहू, अल हसन इस वजहूहू को रफा दे रहा था, तो इजाफत से पहले वो उस सिफत का मामूल हो यानी फाइल हो या मफूल हो वो मुराद है, उस मामूल की तरफ ये सिफत की इजाफत नहीं होनी चाहिए, फिर ये इजाफत मानविया होगी। तो कहते हैं कि फाइलिहा और मफूलिहा कबल अल इजाफती, यानी उस सिफत का फाइल या उसका मफूल जो है इजाफत से पहले, सवा उन लम यकुन सिफतन। जी मैंने क्या बताया, इजाफत लफ्जी किसे कहते हैं कि सीगा सिफत का और मुजाफो अपने मामूल की तरफ, और जो भी ऐसा नहीं होगा वो क्या है, इजाफत मानवी है। इसीलिए उन्होंने गैरा सिफतिन, तो ये गैर तवज्जो है, ये गैर का लफ्ज सिर्फ सिफत पर नहीं दाखिल बल्कि सिफतिन मुजाफतिन इला मामूलिहा, इस सारे पर गैर का लफ्ज दाखिल है। सिफतिन मुजाफतिन इला मामूलिहा, ऐसी सिफत जो अपने मामूल की तरह मुजाफ हो रही हो इस पर अब गैर दाखिल कर दें, इसके अलावा हो तो वह इजाफत मानवी है। मालूम है इजाफत मानवी में चाहे मुजाफ सिरे से सिफत का सीगा ही ना हो या सिफत का सीगा हो लेकिन अपने मामूल यानी फाइल या मफूल की तरह मुजाफ ना हो, दोनों सूरतें उसमें आ जाती हैं, वही बयान कर रहे हैं। सवा उन लम यकुन सिफतन, बराबर है कि वो मुजाफ सिफत ही ना हो, का गुलामी जैदीन, जैसे कि गुलामी जैदीन के अंदर यह गुलाम सिफत का सीगा ही नहीं है। मैंने बताया था का गुलामी जैदीन, ये मिसालें बीच में आ रही हैं, आप चाहे इस पर एराबे लफ्जी पढ़ें जो आ रहा है काफ जा रहा है तो गुलामी जैदीन पढ़ें, और आप चाहे तो एराबे हिकाई पढ़ लें, का गुलामु जैदीन, जैसे कि गुलामु जैदीन है, मसलन किसी जुमले से आपने गुलाम ले लिया और वहां क्या था, रफा था, तो यहां पर भी आपने वही एराबे हिकाई पढ़ दिया। तो ये जितनी मिसालें आ रही हैं सब में इसी तरह आप पढ़ सकते हैं, आप चाहे एराबे हिकाई के साथ रफा पढ़ लें और आप चाहे मौके के मुताबिक जो एराब आ रहा है वो पढ़ लें। तो यहां काफ जार्रा दाखिल है तो का गुलामी जैदीन भी पढ़ सकते हैं और एराबे हिकाई का गुलामो जैदीन भी पढ़ सकते हैं। तो कहते हैं सवा उन लम यकुन सिफतन, बराबर है कि वो मुजाफ सिफत ही ना हो, का गुलाम जैदीन, जैसे गुलाम जैदीन, औ कान सिफतन, या मुजाफ सिफत तो हो वलाकिन गैर मुजाफतिन इला मामूलिहा, लेकिन वो अपने मामूल की तरह मुजाफ न हो रहा हो, बल इला गैर ही, बल्कि गैर मामूल की तरह मुजाफ हो, का मुसारे मिस्रिन, जैसे कि शहर का पहलवान जो है, व करीम इल बलदी, और शहर का सखी। तो अब देखो करीम सिफत मुशब्बा है और इसकी इजाफत अलबलद की तरफ हो रही है और अलबलद ना तो ये करीम के लिए फाइल है और ना मफूल है, तो सीगा तो सिफत का है लेकिन अपने मामूल की तरफ मुजाफ नहीं, तो ये इजाफत मानवी है भाई। तो कहते हैं वह तराजा भी ही, और एहतराज किया इस कैद के जरिए, कौन सी कैद, غیر صفت مضافت الى معمولیہا، یہ جو متن میں قید آئی تھی
جی،
اس کے ادری احتراز کیا، عن نحوی ضارب زید و حسن الوجہ، ضارب زید اور حسن الوجہ جیسی مثالوں سے، کیونکہ ضارب زید اس کے اندر صیغہ صفت کا ہے اور مضاف اپنے معمول یعنی مفعول کی طرف، تو یہ اضافت لفظیہ ہے، اضافت معنویہ نہیں ہے
جی،
تو یہ تعریف سے نکل گیا. اور وہ حسن الوجہ، یہ حسن الوجہ اس کے اندر بھی حسن کی اضافت کس کی طرف ہے، اپنے فاعل کی طرف، اپنے معمول کی طرف ہے، تو حسن صیغہ بھی صفت کا ہے اور مضاف اپنے معمول کی طرف، تو یہ بھی اضافت معنویہ سے خارج ہو گیا کیونکہ یہ اضافت لفظی ہے، حسن الوجہ
جی.
آگے متن دیکھیے، کہتے ہیں وہی اما بمعن اللام فی ما عدا جنس المضاف و ظرفہ، و اما بمعنى من فی جنس المضاف، و اما بمعنى فی ظرفہ. میں نے آپ کو بتلایا تھا کہ اضافت معنویہ کے اندر تین حروف جارہ میں سے کوئی ایک مقدر ہوتا ہے، یا لام یا مین یا فی، یا لام یا مین یا فی. اب بتلانے لگے ہیں کہاں فی ہوگا، کہاں مین ہوگا اور کہاں لام ہوگا. تو یاد رکھیں، اگر مضافلے مضاف کے لیے ظرف ہو، توجہ ہے، مضافلے مضاف کے لیے ظرف ہو، یعنی وہ جو بعد میں آ رہا ہے وہ ما قبل کے لیے ظرف ہو، تو وہاں فی مقدر ہوگا کیونکہ ظرفیت کے لیے فی آتا ہے. جیسے ضرب الیومی، ضرب پٹائی کرنا، اور الیوم یہ کیا ہے، دن کو کہتے ہیں، توجہ ہے، تو ضرب الیوم، تو دیکھو یہ جو الیوم ہے یہ ضرب کے لیے مفعول فی ہے، ضرب اس دن میں لگی ہے، تو یہ اضافت کس کے ساتھ ہوئی، فی کے ساتھ، ای ضرب فی الیوم یا ضرب واقع فی الیوم، توجہ ہے. تو اگر مضافلے مضاف کے لیے کیا ہو، ضرب، تو وہاں کیا مقدر ہوگا، فی. زبان سے دوہراؤ، اگر مضافلے ضرف کے لیے کیا ہو، اگر مضافلے مضاف کے لیے ظرف ہو تو وہاں فی مقدر ہوگا، اور اگر مضافلے مضاف کے لیے جنس ہو یعنی مضاف اس سے بنا ہو تو وہاں مین مقدر ہوگا. جیسے خاتم فضتن، چاندی کی انگوٹھی، تو یہاں دیکھو یہ خاتم مضاف ہے اور فضتن جو ہے مضافون الیہ، اور یہ انگوٹھی کس سے بنی ہے، چاندی سے بنی ہے، تو یہاں مضافلے خاتم کے لیے جنس ہے، اسے انگوٹھی بنی ہے، تو یہاں من مقدر ہوگا، ای خاتم من فضتن. اور اگر مضافلے مضاف کے لیے نہ ظرف ہو نہ جنس ہو تو پھر وہاں لام مقدر ہوگا، وہاں لام. ضابطہ سمجھ میں آ گیا، اضافت معنویہ کے اندر یا لام مقدر ہوگا یا من مقدر ہوگا یا فی مقدر ہوگا. فی کب مقدر ہوگا، دہرائیے بھائی زبان سے، فی کب مقدر ہوگا، جب مضافلے مضاف کے لیے ظرف ہو تو وہاں فی مقدر ہوگا. اور مین کب مقدر ہوگا، جب مضافلے مضاف کے لیے جنس ہو یعنی مضاف اس سے بنا ہو، جیسے خاتم و فضتن. اور اگر ان کے علاوہ ہو یعنی مضافلے مضاف کے لیے نہ ظرف ہے نہ جنس ہے تو پھر وہاں لام مقدر ہوگا. بھائی تو اگر مضافلے مضاف کے لیے نہ جنس ہے اور نہ ظرف ہے تو پھر وہاں لام مقدر ہوگا. ضابطہ سمجھ میں آ گیا. اب ایک اور بات یاد رکھنا، میں نے بتایا جنس وہ ہے جس سے کوئی چیز بنی ہو. خاتم فضتن، یہ انگوٹھی کس سے بنی ہے،
چاندی
سے بنی ہے، تو یہ فضا یعنی مضافل ہے، جنس ہے مضاف یعنی خاتم کے لیے. لیکن یہ اور تعریف کریں گے، یہ آپ کو بتائیں گے جنس وہ ہے جو مضاف میں بھی پائی جائے اور غیر مضاف میں بھی پائی جائے، اور یہاں پر بھی اسی طرح ہے. خاتم و فضتن، یہ چاندی انگوٹھی میں بھی ہے مضاف میں بھی ہے، اور مضاف کے علاوہ بھی چاندی پائی جاتی ہے، چاندی سے اور زیور بھی بنتے ہیں، چاندی سے برتن بھی بنتے ہیں اور چیزیں بھی بنتی ہیں. تو معلوم ہوا چاندی وہ اس انگوٹھی میں بھی پائی جا رہی ہے اور اس کے غیر میں بھی، تو یہ اس کے لیے جنس ہے. تو جنس کی تعریف یہ کیا کریں گے، जो मुजाफ में भी पाई जाए और मुजाफ के अलावा में भी पाई जाए। फिर दोहराओ, जिन्स किसे कहते हैं? जो मुजाफ में भी पाई जाए और गैर मुजाफ में भी पाई जाए वो उसके लिए जिन्स कहलाती है। जाप्ता क्या हुआ? अगर मुजाफिल मुजाफ के लिए जर्फ हो तो फी मुकद्दर, अगर मुजाफिल मुजाफ के लिए जिन्स हो तो फिर वहां मिन मुकद्दर, और इसके अलावा बाकी सूरतों में लाम मुकद्दर होगा। देखिए भाई, कहते हैं वहिया, और ये जो इजाफत मानविया है, इम्मा बिमान अल्लामी, या तो ये लाम के माना में होगी, फी मा अदा जिनसल मुजाफी व जरफहू, मतन देख रहे हैं भाई, सिर्फ मतन मतन, इम्मा बिमान अल्लामी, ये इजाफत मानविया या तो लाम के माना में होगी, फी मा उस मुजाफिले में, अदा जिनसल मुजाफी व जरफहू, जो मुजाफ की जिन्स और उसके जरफ के अलावा हो, यानी मुजाफिले जो है वो ना मुजाफ के लिए जिन्स हो ना उसके लिए जर्फ हो, तो वहां इजाफत लाम के माना के साथ होगी। फिर देखिए, कहते हैं वही है, इम्मा बिमान अल्लामी, ये इजाफत मानविया या तो लाम के माना के साथ होगी, फी मा अदा जिन्सल मुजाफी व जरफहू, उस मुजाफिले के अलावा जो मुजाफ के लिए जिन्स हो या उसके लिए जरफ हो, उसके अलावा में ये लाम के माना में होगी, व इम्मा बिमाना मिन फी जिन्सल मुजाफी, या ये इजाफत मानविया मिन के माना में होगी, फी जिन्सल मुजाफी, किसके अंदर? मुजाफ के जिन्स में, यानी जब मुजाफिले मुजाफ के लिए जिन्स हो, व इम्मा बिमाना फी, या ये इजाफत मानविया जो है फी के माना में होगी, फी जरफी ही, किसमें? मुजाफ के जर्फ में, यानी मुजाफिल मुजाफ के लिए जर्फ हो। बात समझ में आ गई। अब इस सारे को शरा के साथ देखिए, तो कहते हैं वही अल इजाफतुल मानविया तो बेहुकमिल इस्तिकराई, कि ये इजाफत मानविया जो है बेहुकमिल इस्तिकराई, इस्तिकरा के हुक्म से, इस्तिकरा का माना है तलाश और जुस्तुजू करना, तलाश और जुस्तुजू करना। तो ये जो इन्होंने कहा ना कि ये इजाफत मानविया में या लाम मुकद्दर होगा या मिन मुकद्दर होगा या फी मुकद्दर होगा, भाई ये हुक्म आपने कैसे लगाया, इसके लिए क्या जाबता है? तो बतला रहे हैं कि भाई हमने पूरे कलाम अरब में तलाश की, जुस्तुजू की, तो हमने, हमें जितनी भी इजाफतें मिली वहां या तो लाम मुकद्दर बनता था या मीन या फी, इसके अलावा और हमें कोई इजाफत नहीं मिली जहां कोई और हरफे जर मुकद्दर हो। तो ये जो हुक्म हमने लगाया है ये इस्तिकरा के जरिए लगाया है। तो कहते हैं वहिया अल इजाफतुल मानवियतु बिहुक्मिल इस्तिकराई, तो ये जो इजाफत मानविया है इस्तिकरा के हुक्म से, इम्मा बिमानल लामी, या तो ये लाम के माना में होगी, फी मा आई फिल मुजाफी इलैही, देखिए मतन में आया था फी मा अदा जिनसल मुजाफी व जरफहू, तवज्जो है, यहां ये अदा फेल है, फी मा ये मा मौसूला है, मा मौसूला, और मैंने बताया कि जो अस्माए मौसूला होते हैं इनके मदलूलात होते हैं, ये किसी चीज पर दलालत करते हैं, कोई चीज इनसे मुराद होती है, तो यहां मा से क्या मुराद है? आगे साहिब जामी बतला रहे हैं अफिल मुजाफी इलैही, मा से क्या मुराद है? मुजाफिल है, यानी इजाफत मानविया लाम के माना में होगी, फी मा उस मुजाफिले में, अदा जिनसल मुजाफी व जरफ हो, वो मुजाफिल है जो मुजाफ की जिन्स और जरफ के अलावा हो
जी,
यानी वो मुजाफिल है जो मुजाफ के लिए जिन्स और जरफ न हो उसके अंदर ये लाम के माना में होगी। तवज्जो है, तो यहां देखिए मैं इबारत जिक्र कर रहा था, ये मा जो है ये मौसूला है और इससे मुराद क्या है? मुजाफिल है, साहिब जामी ने बयान कर दिया, और अदा ये आपने पढ़ा है मुस्तस्ना की बहस में के खला और अदा, और इसी तरह मा खला और मा अदा, ये इस्तेसना के लिए इस्तेमाल होते हैं। तो वहां आपने पढ़ा था कि जो अदा और खला हैं ये अफ़ाल हैं और इनके मां बाद जो है लफ्ज मंसूब होगा, वो जो मुस्तस्ना है मंसूब होगा वो मफूल बिही होने की वजह से, लेकिन कभी कभार ये खला और अदा हुरूफ जार्रा के तौर पर भी इस्तेमाल हो जाते हैं, रूफे जारा के तौर पर भी इस्तेमाल हो जाते हैं, लेकिन जब इन पर मा दाखिल हो जाए, मा खला और मा अदा, फिर ये फेल ही है, मुतायन है, फिर ये जार नहीं देंगे, क्योंकि इस सूरत में ये जो मा है ये मा मस्दरिया है, मा मस्दरिया किसे कहते हैं? जो फेल पर दाखिल होकर उसको मस्तर के माना में कर देता है, जैसे अन मस्तरिया है, ये फेल पर दाखिल होकर उसको किस माना में कर देता है, मस्तर के माना में। तो मा अदा और मा खला पर जो मा दाखिल होता है वो हमेशा मा मस्तरिया होता है। तो यहां पर भी इबारत में क्या आया था, फी मा अदा जिनसल मुजाफी वजरफहू, तो बजाहिर शुबा होता था कि शायद ये मा अदा के अंदर ये जो मा है ये मा मस्तरिया है, क्योंकि अदा पर जो मा दाखिल होता है वो कौन सा होता है, मा मस्दरिया। तो साहिब जामी ने बतलाया फी मा ऐ फिल मुजाफी इलैही, बतला दिया कि ये मा मस्दरिया नहीं है बल्कि ये मा मौसूला है, ये मा मौसूला है भाई। और आगे जिनसल मुजाफी व ज़र्फहू, ये मफूल भी ही है भाई, जिनसल मुजाफ मफूल भी ही है और वह ज़र्फहू का इसी पर अतफ है भाई, और ज़र्फहू की हा जमीर इसी मुजाफ को राजे है, जिनसल मुजाफी व ज़र्फहू ऐ ज़र्फल मुजाफी। तो कहते हैं ये जो इजाफत मानविया है इम्मा बिमान लामी फी मा ऐ फिल मुजाफी इलैही, उस मुजाफ इले के अंदर अदा जिनसल मुजाफी व ज़र्फहू, जो मुजाफ की जिन्स और उसके ज़र्फ के अलावा हो, यानी मुजाफ के लिए ना जिन्स और ना ज़र्फ हो। भाई मैंने क्या बतलाया, जिन्स किसे कहते हैं, जो मुजाफ पर भी सादिका है और उसके अलावा पर भी सादिका है, वही बयान कर रहे हैं। अला यकून सादिकन अलल मुजाफी व गैरिही, यानी वो जो मुजाफ इले है ऐसा ना हो कि वो सादिका है मुजाफ पर भी और गैरे मुजाफ पर भी, यानी उसके लिए जिन्स भी ना हो, वला ज़र्फन लहू और उसके लिए ज़र्फ भी ना हो। नहवु मिसाल के तौर पर गुलाम उज़ैदीन, जैसे गुलाम उज़ैदीन, इसके अंदर देखो ये जो ज़ैद है ना ये गुलाम के लिए जिन्स है और ना ये गुलाम के लिए ज़र्फ है। तो कहते हैं नहवु गुलाम उज़ैदीन, जैसे गुलाम उज़ैदीन, फ़इन ज़ैदन लैस जिन्सन लिल्गुलामी, इसलिए क्योंकि इसके अंदर लफ्ज़ ज़ैद जो है वो लैस जिन्सन लिल्गुलामी, कि ये गुलाम के लिए जिन्स नहीं है, सादिकन अलैह, के जो इस पर सादिक है, इसमें तो ज़ैद गुलाम पर सादिक ही नहीं आ रहा, और जिन्स तो किसको कहते थे, जो मुजाफ पर भी सादिक है और गैर पर भी सादिक है, तो जब ये जैद गुलाम पर सादिक ही नहीं आ रहा, मालूम हुआ ये उसके लिए जिन्स भी नहीं है। तो कहते हैं फ़इन ज़ैदन लैस जिन्सन लिल गुलामी सादिकन अलैही, इसलिए क्योंकि इस गुलाम उज़ैदीन के अंदर ये जो ज़ैदन का लफ्ज़ है ये गुलाम के लिए जिन्स नहीं है, सादिकन अलैही, जो इस पर सादिक है, वला ज़र्फहू, और ये उसके लिए ज़र्फ भी नहीं है। फ़इज़ाफ़तुल गुलामी इलैही, तो ये जो गुलाम की इजाफत हो रही है, इलैही ऐ इला ज़ैदीन, किसकी तरफ, जैद की तरफ, बिमान लाम, ये किस माना में है, लाम के माना में है, ऐ गुलामुन लि ज़ैदिन, तो ये गुलाम उज़ैदीन किस माना में है, गुलामुन लि ज़ैदिन के माना में है, यहां लाम मुकद्दर है। व इम्मा बिमाना मिनिल बयानियति फी जिनसिल मुजाफी, या ये इजाफत मानविया बिमाना मिनिल बयानियति, ये मिन बयानिया के माना में होगी, फी जिनसिल मुजाफी, किसके अंदर, मुजाफ के जिन्स में, यानी जब मुजाफिल है मुजाफ के लिए जिन्स हो, अस्सादिक अलैहि व अला गैरिही, यानी के मुजाफिल जो है सादिक आ रहा हो, अलैहि मुजाफ पर भी, व अला गैरिही और उसके अलावा पर भी, लेकिन बिशर्ति अन यकून अल मुजाफ ऐज़न सादिकन अला गैर अल मुजाफी इलैही। अच्छा इधर देखिए, इजाफत मीन के साथ कब होगी, जब मुजाफिल मुजाफ के लिए जिन्स हो, क्या माना जिन्स हो, यानी मुजाफिल मुजाफ पर भी सादिक आए और गैर मुजाफ पर भी सादिक आए, खातम फिज़तिन, ये फिज़ा खातम यानी अंगूठी पर भी सादिक आ रही है और इसके अलावा पर भी, लेकिन साथ एक और शर्त भी है, साहिब जामी फरमा रहे हैं वो शर्त यह है कि मुजाफ भी ऐसा होना चाहिए वो भी इस मुजाफिले पर भी सादिक आए और इसके अलावा पर भी सादिक आए, यानी मुजाफ भी ऐसा हो जैसे अंगूठी, अंगूठी भी इसी तरह है, ये चांदी की भी हो सकती है, चांदी पर भी सादिक आ सकती है और चांदी के अलावा लोहे या सोने वगैरह की भी हो सकती है। तवज्जो है, मीन कहां मुकद्दर होगा, जब मुजाफिले मुजाफिले जिन्स हो, किसके लिए, मुजाफ के लिए, और यानी मुजाफ इले मुजाफ पर भी सादिक है और उसके अलावा पर भी, लेकिन शर्त यह है मुजाफ भी ऐसा होना चाहिए वो मुजाफ इले पर भी सादिक है और मुजाफ इले के अलावा पर भी। अंगूठी जो है अगर चांदी की हो تو یہ مضاف یعنی دیکھو خاتم فی الزتین، خاتم صادق آ رہا ہے کس پر؟ چاندی پر بھی صادق آ رہا ہے کہ انگوٹھی پڑی ہے چاندی کی ہے، آپ کہہ سکتے ہیں یہ چاندی ہے، آپ کہہ سکتے ہیں یہ انگوٹھی ہے، صورت سمجھ میں آ گئی، اور چاندی کے علاوہ بھی یہ انگوٹھی ہوتی ہے یعنی سونے کی یا لوہے یا پیتل وغیرہ کی، تو مضاف الیہ بھی کیا ہونا چاہیے؟ مضاف میں بھی پایا جائے اور غیر مضاف میں بھی پائے، اور مضاف بھی اسی طرح ہونا چاہیے، مضاف الیہ میں بھی پایا جائے اور غیر مضاف الیہ میں بھی پایا جائے، یعنی دونوں میں عموم و خصوص من وجہ کی نسبت ہونی چاہیے. کون سی؟ عموم و خصوص من وجہ آپ نے پڑھا ہے، آگے تفصیل بھی آ رہی ہے کہ عموم و خصوص من وجہ یہ ہے کہ دونوں کلیاں، دو کلیاں ہوں بھائی، ایک کلی پہلی کلی کے بعض افراد پر صادق آئے بعض پر صادق نہ آئے، اور دوسری کلی بھی پہلی کلی کے بعض افراد پر صادق آئے بعض پر صادق نہ آئے. جیسے حیوان اور ابیض، بعض اوقات صرف حیوان ہوگا ابیض یعنی سفید نہیں ہوگا، بعض اوقات ایک چیز صرف ابیض ہوگی یہ لیکن حیوان نہیں ہوگی، اور بعض اوقات ایک ہی چیز حیوان بھی ہوگی اور ابیض بھی ہوگی، تو اس کو کیا کہتے ہیں؟ عموم خصوص من وجہ. میں ابھی آگے اور بھی مزید تفصیل بیان کرتا ہوں کہ کلیوں میں کون کون سی نسبتیں ہوتی ہیں، آگے صاحب جامع بھی ذکر کرنے والے ہیں، تو لہذا بس اتنا یاد رکھیے کہ اضافت بمانے من کے تب ہوگی جب مضاف اور مضاف الیہ میں کون سی نسبت ہو؟ عموم خصوص من وجہ کی نسبت ہو بھائی. تو کہتے ہیں وہ اما بیمان مین البیانیتی، یا اضافت معنویہ جو ہے یہ مین بیانیہ کے معنی میں ہوگی، فی جنس المضاف، کس کے اندر؟ مضاف کی جنس میں، یعنی مضاف الیہ جب مضاف کے لیے جنس ہو، الصادق علیہ وعلی غیرہ، یعنی مضاف الیہ اس مضاف پر بھی صادق ہے، وعلی غیرہ اور اس کے علاوہ پر بھی، بشرط ان یکون المضاف ایضا صادقا علی غیر المضاف الیہ، بعین شرط کے مضاف بھی صادق ہے علی غیر المضاف الیہ، کس پر؟ مضاف الیہ کے علاوہ پر. فیکون بینہما عموم و خصوص من وجہ، تو ان دونوں کے درمیان جو ہے عموم و خصوص من وجہ کی نسبت ہوگی، پھر وہاں من بیانیہ مقدر ہوگا. و اما بمعنی فی، یا اضافت معنویہ بمعنی فی کے ہوگی، فی ظرف ہی ای ظرف المضافی، کس کے اندر؟ مضاف کے ظرف میں، یعنی جب مضاف لے مضاف کے لیے ظرف ہو. بات سمجھ میں آ گئی. والحاصل، اب یہاں سے حاصل بحث بتلا رہے ہیں کہ اضافت کی بحث کا حاصل یہ ہے. ادھر سنو بھائی توجہ سے دیکھیے، ادھر آپ نے منطق میں پڑھا ہے کہ دو کلیاں جو ہیں ان کے اندر چار نسبتوں میں سے کوئی ایک نسبت ضرور پائی جائے گی. دو کلی، کلی کسے کہتے ہیں؟ جو کثیرین پر صادق ہے، جیسے یہ کتاب، کتاب جو ہے یہ کلی ہے، آپ کے سامنے جو ہے یہ بھی کتاب، دوسرے ساتھی کے سامنے ہے یہ بھی کتاب، تیسرے کے سامنے ہے یہ بھی کتاب، تو کتاب ایک کلی ہے جو کثیرین پر صادق آتی ہے. تو دو کلیوں کے درمیان چار نسبتوں میں سے ایک نسبت ضرور پائی جائے گی، یا تو ان دو کلیوں میں تساوی کی نسبت ہوگی، یا تباین کی نسبت ہوگی، یا عموم و خصوص مطلق کی نسبت ہوگی، یا عموم و خصوص من وجہ کی نسبت ہوگی. تساوی، تساوی کا معنی برابری، کہ دو کلیوں میں سے دونوں کلیاں ایک دوسرے کے برابر ہیں، یعنی ایک کلی دوسری کے ہر ہر فرد پر صادق آ رہی ہے اور دوسری کلی پہلی کے ہر ہر فرد پر صادق آ رہی ہے. جیسے انسان اور ناطق، جو بھی دنیا کا انسان ہے وہ ناطق ہے اور جو بھی ناطق ہے وہ انسان ہے، تو دیکھو ان دونوں میں تساوی کی نسبت ہے. جس پر انسان صادق آئے گا اس پر ناطق ضرور صادق آئے گا، اور جس پر ناطق صادق آئے گا اس پر انسان ضرور صادق آئے گا. تو ان دو کلیوں میں کون سی نسبت ہے؟ تساوی کی ہے. دوسری نسبت ہے تباین کی، کہ پہلی کلی دوسری کے کسی فرد پر صادق نہ آئے اور دوسری کلی پہلی کے کسی فرد پر صادق نہ آئے. جیسے انسان اور فرس، کوئی بھی انسان فرس نہیں اور کوئی بھی فرس انسان نہیں ہے. فرس کیا مانا؟ گھوڑا. تو یا انسان اور حجر، یعنی انسان اور پتھر، کوئی بھی انسان پتھر نہیں اور کوئی بھی پتھر انسان نہیں، کہیں بھی یہ دونوں اکٹھے نہیں ہوتے کہ ایک ہی چیز پر انسان بھی صادق آ جائے اور حجر بھی صادق آ جائے. تو یہ ہے تباین کی نسبت. تیسری صورت یہ ہے نسبت کی، کہ ایک کلی دوسری کلی کے ہر فرد پر صادق آئے لیکن دوسری کلی پہلی کلی کے ہر فرد پر صادق نہ آئے، بعض پر صادق آئے بعض پر صادق نہ آئے. جیسے حیوان اور انسان، حیوان اور انسان، حیوان انسان کے ہر ہر فرد پر صادق آئے گا کیونکہ ہر انسان حیوان ناطق ہے، تو جو بھی انسان ہوگا وہ حیوان ضرور ہوگا. तो देखो एक कुल्ली दूसरी के हर हर फर्द पर सादिक आ रही है, लेकिन दूसरी कुल्ली पहली के हर फर्द पर सादिक नहीं आएगी। इंसान जो है वो हैवान के हर फर्द पर सादिक नहीं आएगा, बल्कि हैवान के बाज अफराद जो हैवान नातिक हैं उन पर तो इंसान सादिक आएगा, जो हैवान नातिक नहीं है और हैवानात हैं गाय बैल बकरी वगैरह उन पर इंसान का लफ्ज सादिक नहीं। तवज्जो है, तो एक पहली कुल्ली दूसरी के हर फर्द पर सादिक आए और दूसरी पहली के हर फर्द पर सादिक न आए, इस निस्बत को कहते हैं उमूम खुसूस मुतलक। उमूम खुसूस मुतलक, इनमें से एक कुल्ली आम मुतलक है, वो दूसरी के मुकाबले में मुतलकन ज्यादा आम है, और दूसरी कुल्ली अखस मुतलक है, यानी वो मुतलकन दूसरी कुल्ली के मुकाबले में अखस है। आम देखो इसमें तफसील है, इसमें तफसील, जिसमें कोई सिफत दूसरे के मुकाबले में बयान की जाती है। जैदुन अज़रबु मिन आमरीन, क्या माना, जैद अमर के मुकाबले में ज्यादा पिटाई करने वाला है। तो यहां पर भी उमूम खुसूस मुतलक के अंदर एक कुल्ली आम मुतलक होगी। आम देखो इसमें तफसील है, आम ज्यादा आम है एक कुल्ली दूसरी के मुकाबले में, हैवान ज्यादा आम है किसके मुकाबले में, इंसान के मुकाबले में, तो ये आम है मुतलकन। और इंसान जो है वो ज्यादा खास है किसके मुकाबले में, पहली कुल्ली के मुकाबले में, तो इंसान अखस मुतलकन हुआ भाई। तो ये आम और अखस क्या हैं, इसमें तफजील हैं, जहां दूसरे के मुकाबले में उमूम और खुसूस जिक्र हो रहा है। ये था उमूम और खुसूस मुतलक। और चौथी निस्बत ये है कि दो कुलियों के दरमियान उमूम और खुसूस मिन वजह की निस्बत हो, और वो ये कि पहली कुल्ली दूसरी के बाद अफराद पर सादिक आए बाज पर सादिक न आए, और दूसरी कुल्ली भी इसी तरह पहली कुल्ली के बाद अफराद पर सादिक आए बाज पर सादिक न आए। जैसे हैवान और अबियस, अबियस का माना सफेद, तो हैवान और अबियस बाज औकात एक चीज हैवान तो होगी लेकिन अबियस नहीं होगी, जैसे काली भैंस। अब देखो भैंस हैवान तो है लेकिन अबियस नहीं है, या और गाय ले लो किसी और रंग वाली, तो ये अब हैवान तो है लेकिन अबियस नहीं। और बाज औकात दूसरी कुल्ली अलग पाई जाएगी, जैसे सफेद कागज, अब ये अबियस तो है लेकिन हैवान नहीं, तो पहली कुल्ली दूसरी कुल्ली के बगैर पाई जा रही है और दूसरी कुल्ली पहली के बगैर पाई जा रही है, और बाज चीजों में दोनों इकट्ठी हो जाएंगी, जैसे जैसे सफेद बतख। अब देखो ये हैवान भी है और अबियस भी है, या सफेद बकरी, ये हैवान भी है और अबियस भी है। तो देखो दोनों कुलियां बाज जगह इकट्ठी होती हैं और बाज जगह अलग, यानी पहली कुल्ली दूसरी कुल्ली के बाद अफराद पर सादिक आती है बाज पर सादिक नहीं, और दूसरी कुल्ली भी पहली कुल्ली के बाद अफराद पर सादिक आती है और बाज पर सादिक नहीं आती। तो ये उमूम खुसूस मिन वजह है, और इसके अंदर हमेशा तीन मादे होते हैं। उमूम खुसूस मिन वजह में तीन मादे, एक मादा वो जहां सिर्फ पहली कुल्ली पाई जाएगी दूसरी नहीं होगी, एक मादा वो जहां सिर्फ दूसरी कुल्ली पाई जाएगी पहली कुल्ली नहीं, और एक मादा वो होगा जहां दोनों पाई जाएंगी। मसलन पहले मैंने मिसालें जिक्र कर दी, एक मादा जहां सिर्फ पहली कुल्ली हो, जैसे सिर्फ हैवान हो, जैसे काली भैंस, अब यह हैवान तो है लेकिन अबियस नहीं, ये सिर्फ पहली कुल्ली पाई जा रही है, या दूसरी सूरत है सिर्फ दूसरी कुल्ली पाई जाए पहली ना हो, जैसे सफेद कपड़ा, अब ये सफेद तो है लेकिन हैवान नहीं, सफेद कागज, ये सफेद तो है लेकिन हैवान नहीं, तो सिर्फ दूसरी कुल्ली पाई जा रही है पहली नहीं, और बस जगह ये दोनों पाई जाएंगी, जैसे सफेद बतख या सफेद बकरी, तो ये हैवान भी है और अबियज भी है। बात समझ में आ गई, तो दो कुलियों में कितनी निस्बतें हो सकती हैं, चार, या तसावी या तबायुन या उमूम खुसूस मुतलक या उमूम खुसूस मीन वजह। अब साहिब जामी आपको बताएंगे, तफसील बयान करेंगे कि देखिए तवज्जो से सुनो भाई, बात चल रही है इजाफत की, ये और इजाफत किसके दरमियान होती है, मुजाफ और मुजाफिले के दरमियान, तो ये जो मुजाफ और मुजाफिले हैं, या तो इनमें तबायुन की निस्बत होगी, या इनमें तसावी की निस्बत होगी, या इनमें उमूम खुसूस मुतलक की निस्बत होगी, या उमूम खुसूस मिन वजह की निस्बत होगी। अब वो बयान करेंगे, आपको बतलाएंगे कि अगर मुजाफ और मुजाफिले में तसावी की निस्बत हो तो यह इजाफत मुमतने है, यह जायज नहीं। मुजाफ और मुजाफिले में अगर तसावी की निस्बत हो तो यह इजाफत जायज नहीं। जैसे शेर को लय सुन भी कहते हैं, लाम या और सा, लय सुन, और शेर को असद भी कहते हैं, तो आप लहसुन कह दें या असद कह दें। तो अब यहां आप देखो, जो असद है वो लैस है और जो लैस है वो असद है। अब यहां आप इजाफत करते हैं लैसु असदिन या असदु लैसिन, ये तो आप मुजाफ और मुजाफिल है दोनों क्या हैं, उनमें तसावी की निस्बत है, ये इजाफत जायज नहीं। तवज्जो है जी। क्यों नहीं जायज? क्योंकि इजाफत मानविया में मुजाफ मुजाफिल से तारीफ या तख्सीस अखज़ करता है, और जब आपने दो बराबर चीजों में से एक को मुजाह बनाया दूसरे को, तो जैसे लैसु असदीन, लैस की इजाफत किसकी तरफ की? असद की तरफ, तो असद तो इसके बराबर है, तो इससे ना इसने तारीफ अखज की और ना तख्सीस अखज की। तवज्जो है। इजाफत मानवी किसे कहते हैं? जिसमें मुजाफ मुजाफिले से तारीफ या तख्सीस अखज करता है। तो लैसु असदीन कहने से क्या लैस में कोई तख्सीस आई? लैस का माना भी शेर, असद का माना भी शेर, कोई लैस के अंदर तख्सीस नहीं आई। शेर का शेर भाई, क्या माना शेर का शेर? कोई फायदा हो रहा है? नहीं। तवज्जो है। तो यहां न तख्सीस आ रही है मुजाफ में और ना तारीफ, लिहाजा जब मुजाफ और मुजाफिले में तसावी की निस्बत हो तो यह इजाफत मुमतनिअ है, जायज नहीं। तवज्जो है। कुल कितनी निस्बतें? चार। तसावी को मैंने बयान कर दिया, तसावी वाली निस्बत हो मुजाफ और मुजाफिले में तो यह जायज नहीं। बाकी तीन सूरतें रह गई, उन सब में दो दो सूरतें बनेंगी। किस तरह? अगर मुजाफ और मुजाफिले में तबायुन की निस्बत हो, मुजाफ और मुजाफिले में अगर तबायुन की निस्बत हो, तो फिर देखो, तवज्जो से सुनो, तो फिर देखो कि मुजाफिले मुजाफ के लिए जर्फ है या नहीं, मुजाफिले जर्फ है या नहीं। अगर जर्फ है तो वहां इजाफत फी के माना में होगी, और अगर जर्फ नहीं है तो वहां इजाफत लाम के माना में होगी। मुजाफ और मुजाफिले में कौन सी निस्बत हो? तबायुन वाली। तवज्जो है। मुजाफ और मुजाफिले में तबायुन वाली निस्बत है, मुजाफ अलग है मुजाफिले अलग है, ये एक जगह इकट्ठे नहीं है। तो फिर दो सूरतें कि मुजाफिले मुजाफ के लिए जर्फ होगा या जर्फ नहीं होगा, दो ही सूरतें बनती हैं। अगर जर्फ है तो फिर इजाफत फी के साथ होगी, और अगर जर्फ नहीं तो फिर इजाफत लाम के साथ होगी। फिर दोहराओ, अगर मुजाफ और मुजाफिले में तसावी की निस्बत हो तो फिर इजाफत मुमतनिअ है, और अगर मुजाफ और मुजाफिले में तबायुन की निस्बत हो तो फिर दोहराते नहीं भाई, जुबान से क्यों नहीं दोहराते
जी?
अगर मुजाफ और मुजाफिले में तसावी की निस्बत हो तो फिर इजाफत मुमतनिअ, और अगर मुजाफ और मुजाफिले में तबायुन की निस्बत हो तो फिर वहां तो फिर मुजाफिले या तो मुजाफ के लिए जर्फ होगा या जर्फ नहीं होगा। अगर जर्फ है तो इजाफत फी के साथ, और अगर जर्फ नहीं तो इजाफत लाम के साथ। तवज्जो है। जैसे जैसे गुलाम उज़ैदीन, गुलामो जैदीन, गुलाम देखो गुलाम और है और जैद की जात और है, तो दोनों में कौन सी निस्बत? तबायुन। अब फिर देख लो कि क्या मुजाफिल है मुजाफ के लिए जर्फ है या नहीं, मुझे बताइए। ये जैद मुजाफ के लिए यानी गुलाम के लिए जर्फ है या जर्फ नहीं? जर्फ नहीं है। जैद तो जर्फ का नाम नहीं है, जैद तो एक शख्स का नाम है, तो ये इजाफत किसके साथ है? लाम के साथ। और अगर जर्फ हो जैसे जरबुल यौमी, देखो जर्ब और अल यौम इनमें कौन सी निस्बत है? तबायुन की। जर्ब फेल का नाम है, अल यौम जमाने का नाम है, तो दोनों में तबायुन है। अब जब दोनों में तबायुन की निस्बत हो तो फिर क्या देखेंगे कि मुजा मुजाफिले के लिए जर्फ है या जर्फ नहीं? हमने देखा जर्ब उल यौम इनमें तबायुन की निस्बत है, और अल यौम जो मुजाफिले है वो जर्फ है किसके लिए? मुजाफ के लिए। तो फिर यह इजाफत किस माना में है? फी के माना में है। तवज्जो है। फी के माना में है। बात समझ में आ गई। तीसरी सूरत देखिए, अगर मुजाफ और मुजाफिले में उमूम और खसूस मुतलक की निस्बत हो, यानी एक आम मुतलक हो और दूसरा अखस मुतलक हो, तो फिर इसमें दो सूरतें बनती हैं। तवज्जो से सुनो
जी।
एक सूरत यह कि मुजाफ अखस हो और मुजाफ इले आम हो
जी।
मुजाफ अखस हो और मुजाफिले आम हो, यह भी जायज नहीं, क्योंकि आप खास की इजाफत किसकी तरफ कर रहे हैं? आम की तरफ
जी।
तो यह इजाफत मानवीय है, और इजाफत मानवीय किस चीज का फायदा देती है? تخصیص یا تعریف کا، تو آپ خاص کی اضافت عام کی طرف کر رہے ہیں، تو مضاف تو پہلے ہی خاص ہے، مضاف الیہ تو زیادہ عام ہے، تو نہ یہ اسے تعریف اخذ کر سکتا ہے اور نہ تخصیص، لہذا یہ جائز نہیں. جیسے احد الیوم، احد اتوار کے دن کو کہتے ہیں، یوم الاحد کسے کہتے ہیں؟ اتوار کا دن، تو احد کی اضافت آپ نے کر دی الیوم کی طرف، احد الیوم، تو احد کا کیا معنی؟ اتوار. اور الیوم یہ تو عام ہے، ہفتہ بھی ہو سکتا ہے، اتوار، پیر، منگل، کو ہر دن کیا ہے؟ یوم ہے. تو یہ احد خاص کی اضافت آپ نے کس کی طرف کر دی؟ عام کی طرف کر دی، یعنی اخص کی اضافت کر دی اعم کی طرف. تو یہ جو احد ہے اس نے الیوم سے نہ تعریف اخذ کی اور نہ تخصیص اخذ کی، لہذا یہ بھی جائز نہیں. جب مضاف مضاف الیہ میں عموم و خصوص مطلق کی نسبت ہو تو پھر وہاں دو صورتیں بنتی ہیں، یا تو مضاف اخص ہوگا اور مضاف الیہ اعم، یا اس کا برعکس ہوگا، مضاف جو ہے وہ اعم ہوگا اور مضاف الیہ اخص. تو اگر پہلی صورت دیکھو، توجہ ہے، مضاف نے مضاف الیہ سے کیا اخص کرنا ہے؟ تخصیص یا تعریف، لہذا مضاف الیہ کو اخص ہونا چاہیے.
جی
مضاف الیہ کو اخص ہونا چاہیے، لہذا اگر مضاف الیہ اعم ہوا اور مضاف اخص ہوا تو یہ اضافت جائز نہیں، لہذا احد الیوم کہنا جائز نہیں. توجہ ہے. اور اگر مضاف اعم ہے اور مضاف الیہ اخص ہے تو پھر یہ جائز ہے. جیسے یوم الاحد، یوم کیا ہے؟ عام ہے، ہر دن کو یوم کہتے ہیں، اور الاحد کیا ہے؟ اتوار والا دن، وہ اخص ہے. توجہ ہے. تو یہاں پر یوم الاحد کہنا صحیح ہے، کیونکہ اس میں یوم عام تھا اور جب احد کی طرف اس کی اضافت ہوئی تو اس سے تخصیص اخذ کر لی، تو یوم الاحد سے خاص اتوار کا دن مراد ہے. بات بھی سمجھ میں آئی کہ نہیں؟ پھر دوہرائیے، اگر مضاف اور مضاف الیہ میں تساوی کی نسبت ہو تو پھر یہ اضافت ممتنع ہے، کیونکہ مضاف نہ تعریف اخذ کر سکتا ہے مضاف الیہ سے اور نہ تخصیص، کیونکہ دونوں برابر ہیں. اور اگر دونوں میں تباین کی نسبت ہو مضاف اور مضاف الیہ میں، تو پھر دیکھو کہ یہ مضاف الیہ مضاف کے لیے ظرف ہے یا ظرف نہیں. اگر ظرف ہے تو فی مقدر ہوگا ورنہ لام مقدر ہوگا. اور اگر مضاف اور مضاف الیہ میں عموم و خصوص مطلق کی نسبت ہے تو پھر دیکھو کہ مضاف جو ہے وہ اخص مطلق ہے یا اعم مطلق ہے. مضاف کو دیکھو، اگر مضاف اعم ہے اور مضاف الیہ اخص ہے تو پھر یہ مضاف الیہ سے تخصیص اخص کر لے گا، یہ جائز ہے. اور اگر اس کا برعکس ہو جائے، مضاف اخص ہے اور مضاف الیہ اعم ہے، جیسے احد الیومی، تو یہ جائز نہیں، کیونکہ احد وہ تو پہلے خاص ہے، الیوم تو عام ہے، تو یہ احد الیوم سے نہ تعریف اخذ کر سکتا ہے اور نہ تخصیص. لام کس چیز کا فائدہ دیتا ہے؟ اختصاص کا، لیکن یہاں نہیں ہو سکتا اختصاص. صورت سمجھ میں آ گئی؟ پھر دوہرائیں، اگر مضاف اور مضاف الیہ میں عموم و خصوص مطلق کی نسبت ہو تو پھر اس میں ایک صورت ممتنع ہے اور ایک صورت جائز. کون سی صورت ممتنع ہے؟ تخصیص کس نے اخذ کرنی ہے؟ مضاف نے، تو اس کو اعم ہونا چاہیے اور مضاف الیہ کو اخص، پھر ہی وہ اسے تخصیص یا تعریف اخذ کر سکے گا. لہذا مضاف اعم اور مضاف الیہ اخص، یہ صورت جائز ہے. اور اگر اس کا برعکس ہو، مضاف کیا ہو؟ اخص ہو اور مضاف الیہ اعم، تو پھر تو یہ خود پہلے خاص ہے، تو یہ مضاف اعم سے کیا تعریف اور تخصیص اخذ کر سکے گا؟ لہذا یہ صورت ممتنع ہے. اور چوتھی صورت یہ ہے کہ مضاف اور مضاف الیہ میں عموم و خصوص من وجہ کی نسبت ہو. عموم و خصوص من وجہ کی نسبت ہو تو پھر اس میں، توجہ سے سنو، اگر مضاف الیہ مضاف کے لیے اصل ہو، یعنی مضاف الیہ سے مضاف بنا ہو، تو وہاں من ہوگا. جیسے خاتم و فضت، ان دونوں، خاتم اور فضہ میں کون سی نسبت ہے؟ عموم و خصوص من وجہ ہے. ہو سکتا ہے خاتم ہو اور فضا نہ ہو, ہو سکتا ہے فضا ہو اور خاتم نہ ہو, اور ہو سکتا ہے خاتم بھی ہو اور فضا بھی ہو. تو دونوں میں عموم و خصوص من وجہ ہے. اس کے اندر خاتم کی اضافت فضا کی طرف بھی ہو سکتی ہے اور فضا کی اضافت خاتم کی طرف بھی ہو سکتی ہے. تو اگر مضاف الی اصل ہے مضاف کے لیے خاتم و فضتن, خاتم و
فضتن,
جی مضاف الی کون؟ فضا. اور یہ مضاف کے لیے کیا ہے؟ اصل ہے, مضاف اسی سے بنا ہے. تو پھر یہاں اضافت مین کے معنی میں ہوگی, توجہ ہے. اور اگر اس کا برعکس ہو فضت خاتم, انگوٹھی کی چاندی فضت ہو, اب مجھے بتائیے یہ خاتم فضا کے لیے اصل ہے, فضت خاتم انگوٹھی کی چاندی. اب دیکھو یہ فضا مضاف اور خاتم مضافون الی, اور مجھے بتائیے یہ انگوٹھی چاندی کے لیے اصل ہے نہیں؟ چاندی تو انگوٹھی کے لیے اصل ہے لیکن انگوٹھی تو چاندی کے لیے اصل نہیں. تو جب مضاف الی اصل ہو مضاف کے لیے وہاں من ہوگا, اور اگر ایسا نہ ہو تو پھر وہاں بھی لام ہوگا, وہاں بھی لام ہوگا. پھر دوہرائیے, اگر مضاف اور مضاف الی میں کون سی نسبت ہو عموم و خصوص من وجہ, تو پھر وہاں من بھی ہو سکتا ہے اور لام بھی. من کب ہوگا؟ اگر مضاف الی مضاف کے لیے اصل ہو, خاتم و فضتن, یہ فضا خاتم کے لیے اصل ہے, تو اب یہاں من ہے خاتم من فضتن. اور اگر اس کا برعکس ہے فضت خاتم ہے, تو پھر مضاف الی مضاف کے لیے اصل نہیں ہے, تو اس صورت میں یہاں لام ہوگا, اے فضتن لخاتم. بات سمجھ میں آ گئی؟ پھر جلدی جلدی دوہرا لیں, مضاف اور مضاف الی میں اگر تساوی کی نسبت ہو تو اضافت ممتنع, مضاف اور مضاف الی میں اگر تباین کی نسبت ہے تو پھر دیکھیں گے مضاف الی مضاف کے لیے ظرف ہے یا ظرف نہیں. اگر ظرف ہے تو اضافت بمانے فی, اور اگر ظرف نہیں تو پھر اضافت بمانے لام. اور اگر مضاف اور مضاف الی میں عموم و خصوص مطلق کی نسبت ہے تو پھر دیکھیں گے کہ مضاف الی اعم ہے یا اخص. اگر مضاف الی اعم ہے تو پھر یہ اضافت جائز نہیں, اور اگر مضاف الی اخص ہے تو پھر اس سے مضاف تخصیص اخذ کر سکتا ہے, پھر یہ جائز ہے بچے. لہذا احد الیوم یہ تو جائز نہیں, لیکن یوم الاحد یہ جائز ہے. اور اگر مضاف اور مضاف الی میں عموم و خصوص من وجہ کی نسبت ہو تو وہاں اضافت لام کے معنی میں بھی ہو سکتی ہے اور من کے معنی میں بھی. من کے معنی میں کب ہوگی؟ جب مضاف الی اصل ہو مضاف کے لیے تو پھر وہاں مین ہوگا, اور اگر اصل نہ ہو تو پھر وہاں لام ہوگا. بات سمجھ میں آ گئی؟ اب دیکھیے بھائی, کہتے ہیں والحاصل, اور حاصل یہ ہے یعنی اضافت کی بحث کا حاصل یہ ہے کہ ان المضاف الیہ اما مباین للمضافی, کہ مضاف الیہ یا تو مضاف کے مباین ہوگا. پھر اس میں کتنی صورتیں تھیں؟ دو, یا فی ہوگا یا لام. تو مضاف الی یا تو مضاف کے مباین ہوگا, وحین اذن ان کان ظرفا لہ, تو اس وقت اگر مضاف الی مضاف کے لیے ظرف ہوا, فل اضافت بمعنی فی, تو وہ اضافت بمعنی فی کے ہوگی. و الا, اور اگر ایسا نہ ہو یعنی مضاف الی مضاف کے لیے ظرف نہ ہو, فہی بمعنی اللام, تو یہ اضافت بمعنی لام کے ہوگی. و اما مساو لہ, یا مضاف الی مساوی ہوگا مضاف کے لیے, کا لیسی اسدین, جیسے کہ لیسی اسدین, لیس کا معنی بھی شیر, اسد کا معنی بھی شیر. و اما اعم مطلقا, یا مضاف الی جو ہے اعم مطلق ہوگا, کا احد الیوم, جیسے کہ احد الیوم. الیوم کیا ہے؟ اعم ہے, لہذا یہ اضافت بھی جائز نہیں. تو کہتے ہیں فل اضافت علی تقدیرین ممتنعۃن, تو اضافت دونوں تقدیروں پر ممتنع ہے. کون سی دو تقدیریں؟ جب مضاف اور مضاف الی میں تساوی ہو یا مضاف الی اعم ہو, تو ان دونوں صورتوں میں. و اما اخص مطلقا, یا مضاف الی کیا ہوگا؟ اخص مطلق ہوگا, کا یوم الاحد و علم الفقہ و شجر الاراکی. یوم الاحد اتوار کا دن, علم الفقہ فقہ کا علم, و شجر الاراک, بھائی اراک یہ پیلو کا درخت بھائی جسے مسواکیں بنائی جاتی ہیں, تو شجر الاراک بھائی. تو کہتے ہیں فل اضافت حین اذن بمعنی اللام, تو اضافت اس وقت پھر کس معنی میں ہے؟ لام کے معنی میں ہے. توجہ ہے, میں نے کیا بتایا تھا؟ کہ اگر دو کلیوں میں عموم و خصوص مطلق کی نسبت ہو تو اگر مضافل اعم مطلق ہوا تو یہ جائز نہیں، اور اگر اخص ہوا تو پھر یہ جائز ہے، اور اس صورت میں بھی یہ اضافت لام کے معنی میں ہوگی. وہ اما اخص من وجھین، یا مضافل جو ہے مضاف سے اخص من وجہ ہوگا، تو فان کان المضاف الیہ اصلا للمضافی، تو اگر مضافل اصل ہوا مضاف کے لیے فل اضافت بمعنی من، تو اضافت من کے معنی میں ہوگی. و الا، اور اگر ایسا نہ ہو، یعنی مضافل مضاف کے لیے اصل نہ ہو اور نسبت کون سی ہو، عموم و خصوص من وجہ والی، فہی ایزن بمعنی اللامی، تو اس وقت بھی یہ اضافت لام کے معنی میں ہوگی. فاضافت خاتم الى فضۃ بیانیہ، تو یہ جو اضافت ہے خاتم کی فضہ کی طرف، یہ بیانیہ ہے. خاتم فضۃ، یہ اصل میں کیا ہے، خاتم من فضۃ، تو دیکھو اس کے اندر من بیانیہ ہے، تو یعنی یہ فضہ بیان کر رہا ہے خاتم کیا کی کس چیز سے بنی ہے. تو کہتے ہیں فاضافت خاتم الى فضۃ بیانیہ، تو یہ جو خاتم کی اضافت ہے فضہ کی طرف یہ بیانیہ ہے. و اضافت فضۃ الى خاتم بمعنی اللام، اور فضہ کی اضافت خاتم کی طرف یہ لام کے معنی میں ہے. کما یقال، جیسے کہا جاتا ہے، فضۃ خاتم کا، آپ کی انگوٹھی کی چاندی. فضۃ خاتم کا ترجمہ آخر سے ہوگا، آپ کی انگوٹھی کی چاندی خیر من فضۃ خاتمی، وہ میری انگوٹھی کی چاندی سے بہتر ہے. ایک آپ کی انگوٹھی کی چاندی ہے اور ایک میری انگوٹھی کی چاندی ہے. آپ کی انگوٹھی کی چاندی میری انگوٹھی کی چاندی سے بہتر ہے. تو دیکھو اس میں فضا کی اضافت ہو رہی ہے خاتم کی طرف، تو مضاف اور مضافلے میں عموم و خصوص من وجہ ہے، لیکن مضافلے مضاف کے لیے اصل نہیں ہے، تو یہاں اضافت بمانے لام کے ہے. وَعَلَمْ أَنَّهُ لَا يَلْزَمُ فِي مَا هُوَ بِمَعْنَى اللَّامِ أَنْ يَصِحَّ التَّصْرِيحُ بِهَا. یہاں سے صاحب جامع ایک قیمتی ضابطہ بیان فرما رہے ہیں. یاد رکھو، یہ جو اوپر مثالیں بیان کی، یوم الاحد، علم الفقہ، و شجر الاراک، اس کے اندر دیکھو یوم، توجہ سے دیکھو، یوم عام مطلق ہے، دن کوئی بھی ہو سکتا ہے، اور الاحد کیا ہے، اخص مطلق ہے. الاحد ایک خاص دن ہے، جیسے حیوان اور انسان، ہر انسان حیوان ہے لیکن ہر حیوان انسان نہیں. یہاں پر بھی یوم اور الاحد اسی طرح ہے، ہر احد وہ یوم تو ہے لیکن ہر یوم الاحد نہیں. اسی طرح علم الفقہ بھی ہے، فقہ علم تو ہے لیکن ہر علم فقہ نہیں. اسی طرح شجر العراق بھی اسی طرح ہے، ہر عراق وہ شجر تو ہے لیکن ہر شجر عراق نہیں ہے. تو ان کے اندر جو ہے اعم کی اضافت ہو رہی ہے کس کی طرف، اخص کی طرف، توجہ ہے. لیکن اس کے اندر یاد رکھو، انہوں نے کہا یہ اضافت لام کے معنی میں ہے. کس معنی میں ہے، لام. لیکن یہاں لام لفظوں میں اس کا ظاہر نہیں کر سکتے. یوم الاحد آپ یوں نہیں کہہ سکتے، یوم للاحد. علم الفقہ آپ یوں نہیں کہہ سکتے، علم للفقہ. شجر الاراکی آپ یوں نہیں کہہ سکتے، شجر للاراکی. توجہ ہے، کیونکہ عربی میں اس طرح استعمال نہیں ہوتے. تو یہ اضافت تو لام کے معنی میں ہے لیکن ان میں لام کا اظہار صحیح نہیں، لام کو ظاہر نہیں کر سکتے. تو بعض اضافتیں، توجہ سے سنو، بعض اضافتیں ایسی ہیں کہ جو لام کے معنی میں ہیں. کیا معنی لام کے معنی میں ہیں، یعنی جیسے لام اختصاص کا فائدہ دیتا ہے، وہاں پر بھی اختصاص آ رہا ہے. یوم الاحد، توجہ سے سنو، یوم کیا تھا، عام تھا، ہر دن کو یوم کہتے ہیں. الاحد کی وجہ سے اس میں کیا آ گیا، اختصاص آ گیا. اب یوم الاحد سے اتوار کا دن مراد ہے اور دن مراد نہیں. اسی طرح علم الفقہ، علم کا لفظ عام ہے، ہر علم پر بولا جا سکتا ہے، لیکن جب الفقہ کی طرف اس کی اضافت ہو گئی تو اس میں تخصیص آ گئی، اب یہ ہر علم پر نہیں بولا جا سکتا، علم الفقہ یہ خاص علم کا نام ہو گیا. اسی طرح شجر الاراک، یہ شجر کا لفظ کیا تھا، عام تھا، ہر درخت پر یہ شجر کا لفظ بولا جا سکتا ہے، لیکن الاراک کی طرف جب اضافت ہوئی تو اس میں کیا آ گئی، تخصیص آ گئی. تو ان میں دیکھو اختصاص آ رہا ہے، معلوم ہو یہ اضافت لام کے معنی میں ہے، یہ اضافت. لیکن لام کا ان میں اظہار صحیح نہیں. علم الفقہ آپ علم للفقہ نہیں کہہ سکتے، کیونکہ عربی میں اس طرح استعمال نہیں ہوتا. اور شجر الاراکی شجر للاراکی یہ استعمال نہیں ہوتا، اور یوم الاحدی یوم للاحدی یہ عربی میں استعمال نہیں. جیسے دیکھو غلام زیدن، غلام زیدن بھی عربی میں استعمال ہوتا ہے اور لام کے اظہار کے ساتھ غلام لزیدن یوں بھی استعمال ہوتا ہے. تو وہاں غلام زیدن میں تو لام کا اظہار جائز تھا، لام کو آپ ظاہر کر سکتے ہیں، لیکن ان کے اندر جب عام کی اضافت ہو اخص کی طرف تو لام کا اظہار نہیں کر سکتے. یہ اسی طرح بعض لفظ ایسے ہیں کہ وہ لازم الاضافت ہیں، وہ اضافت سے آپ ان کو کاٹ ہی نہیں سکتے، تو وہاں لام کا اظہار صحیح نہیں ہوتا کیونکہ آپ اضافت سے کاٹ ہی نہیں سکتے. اضافت سے کاٹیں گے تو لام لائیں گے، جیسے غلام زیدن، غلام کو اضافت سے کاٹیں گے تو لام لائیں گے غلام لزیدن. لیکن کچھ لفظ کیا ہوتے ہیں لازم الاضافت، پھر سنو پھر سنو توجہ سے، کچھ لفظ لازم الاضافت ہوتے ہیں ہم ان کو اضافت سے کاٹ ہی نہیں سکتے، تو وہاں لام کا اظہار صحیح نہیں، کیونکہ لام تب ہی آپ ظاہر کریں گے جب آپ اضافت کو توڑ دیں، اور وہ تو اضافت کے بغیر عربی میں استعمال ہی نہیں ہوتے. اور نیز جب عام کی اضافت کس کی طرف ہو رہی ہو، اخص کی طرف، تو وہاں بھی اضافت، علماء نحو فرماتے ہیں یہ اضافت لام کے معنی میں ہے، لیکن وہاں لام کا اظہار صحیح نہیں. آپ لام لائیں گے یوم للاحدی یا علم للفقہ یا شجر للاراکی، تو یہ عربی اعتبار سے صحیح نہیں، عربی میں یوں استعمال نہیں ہوتا. معلوم ہوا کچھ اضافتیں جو لام کے معنی میں ہوتی ہیں لیکن ان میں لام کا اظہار صحیح نہیں، تو پھر علماء تاویل کرتے ہیں. چنانچہ وہ کہتے ہیں علم الفقہ، یہ بمانے ہے علم مخصوص بالفقہ. دیکھو کتنی لمبی تعویل کی، علم الفقہ کس معنی میں، علم مخصوص بالفقہ. دیکھو علم مخصوص اختصاص آ گیا یا نہیں علم میں، توجہ ہے، تو یہ اضافت اختصاص کا تو فائدہ دے رہی ہے. یا شجر الاراکی، کہتے ہیں شجر مخصوص بالاراکی. یا یوم الاحدی، یوم مخصوص بالاحدی، تو دیکھو تاویل کرنا پڑتی ہے ان کو، لام کو نہیں لا سکتے، توجہ ہے، مخصوص ان کا لفظ لانا پڑتا ہے ان کو. یا اسی طرح کلو رجلین، کلو رجلین، اب کلو لازم الاضافت ہے، وہ ہمیشہ کس کے ساتھ استعمال ہوتا ہے، اضافت کے ساتھ، اگر مضافلے کو حذف بھی کریں اس پر بھی تنوین لے کر آتے ہیں اور وہاں مضافلے مراد ہوتا ہے، تو لہذا اب کلو رجلین، اب اس کے اندر بھی لام کا اظہار نہیں کر سکتے، آپ یوں نہیں کہہ سکتے کلن لے رجلن. تو بعض اضافتیں جو بمانے لام کے ہوتی ہیں ان میں لام کا اظہار صحیح نہیں رہتا، پھر علماء تاویل کر کے اس کی کوئی نہ کوئی صورت بناتے ہیں. جیسے میں نے مثال ذکر کر دی، کلو رجلن میں کہتے ہیں کلو فردن لے رجلن، دیکھو فردین کا لفظ بیچ میں لے آئے، کلو فردین لے رجلین. اور علم الفقہ میں کیا کہتے ہیں، علم مخصوص بالفقہ کہتے ہیں. تو علماء تاویل کے محتاج ہو جاتے ہیں، بڑی دور دراز کی تاویلات کرنا پڑتی ہیں ان کو، پھر جا کر بات بنتی ہے. صاحب جامی آپ کو بتائیں گے کہ نہیں بھائی کوئی تاویل کرنے کی ضرورت نہیں ہے، کوئی تاویل کرنے کی ضرورت نہیں ہے، اضافت لام کے معنی میں وہاں ہوگی جہاں بھی مضاف کے اندر اختصاص آ جائے، جہاں بھی مضاف کے اندر اختصاص آ جائے، چاہے لام کا اظہار درست نہ ہو پھر بھی کہیں گے کہ اضافت کس معنی میں ہے، لام کے معنی میں ہے، وہاں اختصاص آنا چاہیے، وہاں اور یہاں اختصاص آیا ہے. علم الفقہ، یہ علم کیا تھا، عام تھا، اب الفقہ کی طرف اضافت کی تو اس میں تخصیص آ گئی کہ کون سا علم مراد ہے، فقہ والا اور علم مراد نہیں. شجر الاراکی، شجر عام تھا، الاراک کی طرف نسبت کی تو تخصیص آ گئی، معلوم ہوا خاص شجر اراک مراد ہے اور درخت مراد نہیں. اسی طرح یوم الاحد، یوم کا لفظ عام تھا، الاحد سے اس میں تخصیص آ گئی کہ یوم الاحد مراد ہے اور کوئی دن مراد نہیں. تو کہتے ہیں بس اختصاص کا معنی وہاں ہونا چاہیے، لام کا لفظوں میں ظاہر کرنا بے شک صحیح نہ ہو تو لام کو ظاہر کرنا وہاں ضروری نہیں ہے. ضابطہ سمجھ میں آیا، دیکھیے بھائی، وعلم تو جان لے انہ لا یلزم فیما ہوا بمان اللام، لا یلزم لازم نہیں ہے فیما اس اضافت کے اندر، ہوا بمان اللام جو کس معنی میں ہو، لام کے معنی میں، جو اضافت لام کے معنی میں ہو اس میں یہ لازم نہیں ہے کہ ان یصح التصریح بها, کہ لام کی تصریح بھی صحیح ہو. لام کو صراحتاً لفظوں میں بھی لانا صحیح ہو یہ لازم نہیں ہے. بل یکفی افادت الاختصاص الذی ہوا مدلول اللامی, بلکہ کافی ہے افادت الاختصاص اس اختصاص کا فائدہ دینا, الذی ہوا مدلول اللامی جو لام کا مدلول ہے, بس وہ اضافت اختصاص کا فائدہ دینے والی ہو. جیسے یوم الاحد جی, یہ یوم میں کیا آیا؟ اختصاص. شجر الاراق, شجر میں کیا آیا؟ اختصاص. علم الفقہ, علم میں کیا گیا؟ اختصاص. تو بس وہ اختصاص آنا چاہیے جو لام کا مدلول ہے, تو ہم کہیں گے یہ اضافت بمعنی لام کے ہے, چاہے لام کا لفظوں میں ظاہر کرنا صحیح نہ ہو. پھر دیکھیے کہتے ہیں وعلم انہ لا یلزم فیما ہوا بمعنی اللام ان یصح التصریح بها, اور تو جان لے کہ یہ لازم نہیں ہے اس اضافت کے اندر جو لام کے معنی میں ہو کہ لام کی تصریح اس کے اندر صحیح بھی ہو. بل یکفی افادت الاختصاصی, بلکہ اس اختصاص کا فائدہ دینا کافی ہے کہ وہ اضافت کیا دے, اس اختصاص کا فائدہ دے, الذی ہوا مدلول اللامی جو کہ لام کا مدلول ہے. فقولو کا, پس آپ کا یہ جو قول ہے یوم الاحد و علم الفقہ و شجر الاراکی بمعنی اللامی, یہ اضافت کس معنی میں ہے؟ لام کے معنی میں ہے. ولا یصح اظہار اللامی فیہ, اور اس کے اندر لام کا اظہار صحیح نہیں ہے. اس کے اندر لام کا اظہار صحیح نہیں ہے کیونکہ عربی میں لام کے ساتھ یہ استعمال نہیں ہوتے. غلام زیدین وہ تو استعمال ہو جاتا ہے لام کے ساتھ, غلامون لزیدین بھی کبھی کبھی کہہ دیتے ہیں موقع کے مطابق, توجہ ہے؟ ہاں, لیکن اس صورت میں غلامون لزیدین غلام معرفہ نہیں بنے گا, اور لام کا اظہار نہیں کریں گے غلام زیدین تو پھر غلام کیا بن جائے گا؟ معرفہ. کہتے ہیں ولہذا قال المصنف رحمہ اللہ بمعنی اللام, اور اسی لیے مصنف نے بمعنی اللام کہا, ولم یقل بتقدیر اللام, اور بتقدیر اللام نہیں کہا. بھائی پیچھے ذرا متن میں آئیے, جہاں انہوں نے لام کو بیان شروع کیا تھا کہ اضافت بمعنی لام ہوگی جی, انہوں نے کیا کہا تھا؟ دیکھیے متن میں آیا, وہی اما بمعنی اللام جی, کہ اضافت معنویہ کبھی لام کے معنی میں ہوگی جی. کہتے ہیں مصنف نے یہ نہیں کہا کہ یہ اضافت معنویہ کبھی تقدیر لام کے ساتھ ہوگی جی. تقدیر یعنی تقدیر لام نہیں کہا, معنی لام کہا, اسی لیے کیونکہ ہر جگہ لام کا مقدر ہونا اور پھر اس کو ظاہر کرنا صحیح نہیں بنتا. تو کہتے ہیں ولہذا قال المصنف رحمہ اللہ بمعنی اللام ولم یقل بتقدیر اللام, اور اسی لیے مصنف نے بمعنی اللام کہا, ولم یقل بتقدیر اللام, اور بتقدیر اللام نہیں کہا. وبہذا الاصل یرتفع الاشکال عن کثیر من مواد الاضافۃ اللامیہ, کہتے ہیں ہمارا یہ جواب لے لیں, اس سے بہت سے اشکالات جہاں اضافت اللامیہ ہے وہاں وہ اشکالات حل ہو جائیں گے. کیونکہ میں نے بتایا کہ بہت سی اضافت لامیہ ہوتی ہیں جن میں علماء لکھتے ہیں کہ اضافت لامیہ ہے لیکن وہاں پر لام کا اظہار صحیح نہیں ہوتا, تو بتلا دیا کہ بھئی لام کا اظہار ضروری ہے ہی نہیں, بس وہاں لام کا مدلول یعنی اختصاص آنا چاہیے. اختصاص, جب اختصاص آ رہا ہے تو ہم کہیں گے یہ اضافت بمانے لام کے ہے, اگرچہ لام کا لفظوں میں ظاہر کرنا وہاں صحیح نہ ہو. بھائی تو کہتے ہیں وبہذا الاصل, اصل کہتے ہیں ضابطے اور قانون کو, کہتے ہیں وبہذا الاصل, اور اس قانون کے ذریعے یرتفع الاشکال, اشکال دور ہو جاتا ہے, عن کثیر من مواد الاضافۃ اللامیہ, اضافت لامیہ کے بہت سے مادوں میں سے اس قانون کے ذریعے اشکال دور ہو جاتا ہے, عن کثیر من مواد الاضافۃ اللامیہ, اضافت لامیہ کے بہت سے مادوں میں سے, ولا یحتاج فیہ الی التکلفات البعیدہ, اور احتیاج نہیں ہوتی ان میں تکلفات بعیدہ کی, دور دور کے تکلفات کرنے کی وہاں حاجت نہیں. جیسے علم الفقہ وہاں کیا کہنا پڑتا ہے؟ علم مخصوص بالفقہ, دیکھو لام نہیں لا سکتے تو مخصوص کا لفظ لے آتے ہیں, اور کل رجل تو کیا کہنا پڑتا ہے؟ کل فرد لے رجل تو فرد لانا پڑتا ہے, تو دور دور کے تکلفات کرنے کی پھر کوئی حاجت نہیں جب یہ ضابطہ لے لیا جائے کہ لام کا معنی یعنی اختصاص اس اضافت میں ہونا چاہیے, لام کا لفظوں میں ظاہر کرنا چاہے صحیح نہ ہو. بھائی تو کہتے ہیں ولا یحتاج فیہ الی التکلفات البعیدۃ, اور احتیاج نہیں ہوتی ان میں تکلفات بعیدہ کی, مثل کل رجل و کل واحد, جیسے کل رجل اور کل واحد. یہ اضافت لامیہ ہے لیکن یہاں لام کا اظہار نہیں ہو سکتا, بات صحیح نہیں رہتی, تو اس میں تکلفات کرنے کی حاجت نہیں, بس اختصاص آنا چاہیے. یہاں بھی اختصاص ہے, کلن کے اندر عموم تھا, کل سارا کا سارا, یہ کوئی بھی چیز ہو سکتی تھی, لیکن آگے رجلین نے آ کر بتلا دیا کہ یہ سارے کس کے افراد مراد ہیں, رجل کے مراد ہیں, کسی اور چیز کے نہیں. تو یہاں دیکھو اختصاص آ گیا, تو یہ اضافت بمانے لام کے ہے بھائی. کہتے ہیں وہ ہوا, دیکھیے متن دیکھیے, کہتے ہیں وہ ہوا قلیل, اور یہ قلیل ہے بھائی, پیچھے سب سے آخر میں متن میں آیا تھا وہ اما بیمان فی فی ظرفی ہی, یا اضافت فی کے معنی میں ہوگی جب مضافل مضاف کے لیے کیا ہو, ظرف ہو. صاحب کافیہ آگے فرما رہے ہیں متن میں وہ ہوا قلیل, یہ جو اضافت فی کے معنی میں ہے یہ عربی زبان میں قلیل ہے, یہ عربی زبان میں عربوں کے استعمال میں قلیل ہے. چنانچہ آپ کو بتائیں گے کہ یہ جو اضافت بمانے فی ہے یہ عربی زبان میں قلیل الاستعمال ہے, لہذا اکثر نحوی اس اضافت بمانے فی کو لوٹاتے ہیں اضافت بمانے لام کی طرف. کس کی طرف؟ جیسے ضرب الیومی, یہ اصل میں کیا ہے؟ ضرب فعل یومی. تو یہ جو اضافت فی کے ساتھ ہے یہ عربوں کے استعمال میں قلیل ہے, لہذا اکثر نحوی اس اضافت بمانے فی کو لوٹا کر کیا بنا لیتے ہیں؟ اضافت بمانے لام بنا لیتے ہیں, تاکہ اضافت کی قسمیں کم ہو جائیں, اضافت کی قسمیں کم. ویسے تو اگر فی کو بھی شمار کریں گے تو تین قسمیں بن جائیں گی, کوئی بمانے لام کے ہے, کوئی بمانے مین کے ہے, اور کوئی بمانے فی کے. اور اگر آپ فی کو لوٹا دیں گے کس کی طرف؟ لام کی طرف, تو پھر صرف دو قسمیں ہو جائیں گی, یا تو اضافت بمانے لام یا اضافت بمانے مین ہوگی. فی والی تو لوٹا دی کس کی طرف؟ لام کی طرف. تو قسمیں کم کرنے کے لیے نحوی حضرات یہ اضافت بمانے فی کو کس کی طرف لوٹاتے ہیں؟ اضافت بمانے لام کی طرف. کیوں لوٹاتے ہیں؟ کیونکہ اضافت بمانے فی قلیل ہے, تھوڑی سی آئی ہے, تو اس کو کیا کر دو؟ کسی ایک میں داخل کر دو تاکہ قسمیں کم ہو جائیں, تین نہ بنیں بلکہ دو بن جائیں. اس پر اشکال ہوتا ہے کہ تاویل کر کے اگر آپ اضافت بمانے فی کو قسمیں داخل کر دیتے ہیں اضافت بمانے لام میں, تو پھر تو تاویل کر کے آپ اضافت بمانے مین کو بھی قسمیں داخل کر سکتے ہیں, اضافت بمانے لام میں داخل کر سکتے ہیں. توجہ ہے؟ تو جواب دیں گے صاحب جامی کہ بھائی اضافت بمانے مین کے عربی میں کثیر الاستعمال ہے, لہذا کثرت استعمال تقاضا کرتی ہے کہ اس کو ایک الگ باقاعدہ قسم بناؤ بھائی, کیونکہ کثیر الاستعمال ہے اور ایک قسم قلیل ہے, تو وہاں بہتر یہی ہے کہ اس کو کیا کر دو؟ کسی ایک قسم میں داخل کر دو تاکہ قسمیں کیا ہو جائیں؟ کام ہو جائیں. بات سمجھ میں آ گئی؟ دیکھیے بھائی کہتے ہیں وہ ہوا ای کون الاضافت بمعنی فی قلیل فی استعمالاتہم, اور اضافت کا فی کے معنی میں ہونا قلیل ہے عربوں کے استعمال میں. وردہا اکثر النحات الی الاضافت بمعنی اللام, اور یہ اضافت بمعنی فی جو ہے اس کو لوٹایا ہے اکثر نحویوں نے اضافت بمعنی لام کی طرف. فَإِنَّ مَعْنَى ضَرْبِ الْيَوْمِ, دیکھو ضرب الْيَوْم آپ نے کیا کہا تھا, ضرب الْيَوْم کس معنی میں ہے؟ ضربن فی الْيَوْمِ. اب دیکھو یہ فی کے بجائے لام لائیں گے, کہتے ہیں فَإِنَّ مَعْنَى ضَرْبِ الْيَوْمِ, اس لیے کیونکہ کہتے ہیں ضرب الْيَوْم کا معنی جو ہے ضرب لَهُ اخْتِصَاصٌ بِالْيَوْمِ, وہ ضرب لَهُ اخْتِصَاصٌ بِالْيَوْمِ کہ جس کا اختصاص ہے یوم کے ساتھ, بھی ملابست الوقوع فیہ, ملابست کہتے ہیں تعلق کو, اس تعلق سے کہ اس کے اندر یہ ضرب واقع ہوئی ہے. توجہ ہے؟ پھر دیکھو ادھر آپ نے کیا کہا تھا, ضرب الیوم کس معنی میں ہے؟ ضرب فی الیوم, لیکن نحوی حضرات اس کو کس کی طرف لوٹا دیتے ہیں؟ اضافت بمانے لام کے, اور لام میں کون سا معنی ہوتا ہے؟ اختصاص والا, تو وہ معنی ذکر کریں گے. دیکھو ادھر ضرب الیوم اس کا کیا معنی ہے؟ ایسی ضرب جو مخصوص ہے اس الیوم اس دن کے ساتھ, جو مخصوص ہے اس دن کے ساتھ. بھائی کس طرح مخصوص ہے؟ کہتے ہیں بھائی اعتبار کہ یہ ضرب اس دن میں واقع ہوئی ہے, کہ اس کا وقوع اس دن میں ہوا ہے. توجہ ہے تو دیکھو اختصاص والا معنی پیدا کر دیا کہ وہ ضرب جس کا اختصاص ہے اس یوم کے ساتھ, اور کیوں اختصاص ہے کہ اس دن میں یہ واقع ہوئی ہے. تو یہ اضافت بمانے فی کو کس کی طرف لوٹا دیا, اضافت بمانے لام کی طرف, اور لام کس لیے آتا ہے؟ اختصاص کے لیے, اور یہاں بھی اختصاص انہوں نے بتلا دیا کہ اس ضرب کا بھی الیوم کے ساتھ اختصاص ہے. بھائی کہتے ہیں فَإِنَّ مَعْنَى ضَرْبِ الْيَوْمِ, اس لیے کیونکہ ضرب الیوم کا معنی جو ہے ضرب لہ اختصاص بالیومی, ایسی ضرب کہ اس کا اختصاص ہو اس دن کے ساتھ, بملابسط الوقوع فیہ, ملابسط کا کیا معنی؟ تعلق. بھائی کس طرح دن کے ساتھ اختصاص ہے؟ کہتے ہیں بملابسط الوقوع فیہ, اس تعلق سے کہ یہ اس دن میں واقع ہوئی ہے, اس دن میں واقع ہونے کے تعلق کے لحاظ سے. فَإِن قُلْتَ, اگر آپ یہ کہیں, فَعَلَى هَذَا يُمْكِنُ رَدُّ الْإِضَافَةِ بِمَعْنَى مِنْ أَيْضًا إِلَى الْإِضَافَةِ بِمَعْنَى اللَّامِ, کہ فَعَلَى هَذَا, کہ اس بنا پر تو يُمْكِنُ, ممکن ہے رد الْإِضَافَةِ بِمَعْنَى مِنْ أَيْضًا, کہ وہ اضافت جو مِنْ کے معنی میں ہو اس کو بھی لوٹایا جا سکتا ہے, إِلَى الْإِضَافَةِ بِمَعْنَى اللَّامِ, کس کی طرف؟ اضافت بمعنی لام کی طرف, للاختصاص الواقع بین المبین والمبینی, اس اختصاص کی وجہ سے جو مبین اور مبین میں واقع ہوتا ہے.
جی
بھائی دیکھیے, خاتم فی الزتن, خاتم مضاف فی الزتن مضافون الیہ, اور یہ اضافت من کے معنی میں ہے, اے خاتم من فی الزتن, اور من کس لیے آتا ہے؟ بیان کے لیے. تو خاتم یہ ہے مبین جس کو بیان کیا گیا. اس خاتم میں ابہام تھا کہ یہ پتہ نہیں کس چیز کی ہے, سونے کی ہے, چاندی کی ہے, لوہے کی ہے, پیتل کی ہے, آگے من کے ساتھ بیان آ گیا من فضتین, کہ انگوٹھی کس کی ہے؟ چاندی کی ہے. تو یہ فضا یہ ہوا مبین, اس نے بیان کر دیا خاتم کے بارے میں. تو خاتم کیا ہے؟ جو پہلے آئے وہ ہے مبین, اور جو من کے بعد آئے وہ کیا ہے؟ مبین, جو اس کو بیان کر رہا ہے. توجہ ہے, پھر سنو, خاتم کا پتہ نہیں کہ کس چیز کی ہے, فضا نے آگے آ کر بیان کر دیا کہ انگوٹھی کس کی ہے؟ چاندی کی ہے. تو انگوٹھی کیا ہوئی؟ مبین, جس کو بارے میں بیان کیا, اور چاندی کیا ہوئی؟ مبین, جس نے اس کی جنس کو بیان کیا. تو دیکھو مبین اور مبین میں بھی تو اختصاص ہوتا ہے, مبین اور مبین میں بھی اختصاص ہوتا ہے. کس طرح؟ دیکھو خاتم فضتین, اس فضا نے خاتم یعنی انگوٹھی میں اختصاص پیدا کر دیا, بتلا دیا کہ یہ انگوٹھی چاندی کی ہے, کسی اور چیز کی نہیں. تو معلوم ہو مبین اور مبین میں بھی کیا ہوتا ہے؟ اختصاص. تو لہذا جو اضافت مین کے معنی میں ہے اس کو بھی اختصاص والی صورت یعنی لام کی طرف لوٹا سکتے ہیں, لہذا اس کو بھی لوٹانا چاہیے. تو جواب دیں گے کہ نہیں, چونکہ یہ کثیر الاستعمال ہے لہذا اس کو علیحدہ قسم بنانا ہی ٹھیک ہے. پھر دیکھیے, فَإِن قُلْتَ, اگر آپ یہ کہیں, فَعَلَى هَذَا يُمْكِنُ رَدُّ الْإِضَافَةِ بِمَعْنَى مِنْ أَيْضًا إِلَى الْإِضَافَةِ بِمَعْنَى اللَّامِ, کہتے ہیں اس صورت پر تو ممکن ہے کہ اضافت بمانے مین کو بھی لوٹایا جائے اضافت بمانے لام کی طرف, للاختصاص الواقع بین المبین والمبینی, اس اختصاص کی وجہ سے جو مبین اور مبین کے بیچ واقع ہوتا ہے. قلنا, اب جواب دے رہے ہیں, قلنا ہم کہتے ہیں, نعم ہاں, کہ یہاں پر بھی اختصاص تو ہے, لیکن لما کانت الاضافت بمعنى فی قلیلا, لیکن جب وہ اضافت جو فی کے معنی میں تھی وہ قلیل تھی, ردوہا الی الاضافت بمعنى اللام, تو اس کو تو نحویوں نے لوٹایا اضافت بمعنی لام کی طرف, تقلیلا للاقسام, اضافت معنوی کی اقسام کو کم کرنے کے لیے. وہ امل اضافت بمانا مین فہیا کثیرت فی کلامہم, اور باقی یہ اضافت جو ممان مین کے ہے تو یہ عربوں کے کلام میں کثیر ہے, فل اولا بہا, تو اس کے زیادہ لائق یہ ہے, ان تجعل قسما علیحدتین, کہ اس کو علیحدہ قسم ہی بنایا جائے. یہ بمانے مین کے اضافت کثیر ہے, لہذا اس کے لائق یہی ہے کہ اس کو علیحدہ قسم بنایا جائے, اور اضافت بمانے فی قلیل ہے لہذا اس کو نحویوں نے کس کی طرف لوٹا دیا؟ اضافت بمانے لام کی طرف, تاکہ اضافت معنوی کی اقسام قلیل ہو جائیں. بات سمجھ میں آ گئی, نحو مثال کے طور پر. اب آگے صرف مثالیں آ رہی ہیں متن کے اندر. دیکھو پہلے متن دیکھو, نحو غلام زیدین, جیسے غلام زیدین, یہ اضافت کس معنی میں ہے؟ لام کے معنی میں. آگے آ رہا ہے وخاتم فضتین, یہ اضافت کس معنی میں؟ مین کے معنی میں. اور ضرب الیومی, یہ اضافت کس معنی میں؟ یہ فی کے معنی میں ہے. دیکھیے اب شرح کے ساتھ دیکھیے, نحو غلام زیدین مثال للاضافت بمعنى اللام, یہ مثال ہے اس اضافت کی جو لام کے معنی میں ہے, ای غلام لزیدین وخاتم فی الزتین مثال للاضافت بمعنى من, یہ مثال ہے اس اضافت کی جو من کے معنی میں ہے, ای خاتم من فی الزتین وضرب اليوم مثال للاضافت بمعنى فی, یہ مثال ہے اس اضافت کی جو فی کے معنی میں ہے, ای ضرب واقع فی اليوم, یعنی وہ ضرب جو واقع ہوئی ہے دن میں. بات سمجھ میں آ گئی, حل ہو گیا. چلیے بس بھائی, ھذا ھو المرام, اللہ اعلم بحقیقت الکلام.